رسول پاک کی دکھیا
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله مدنی چینل کے ناظرین مدنی چینل کے سلسلے مدنی کلینک میں مرحبا کہتے ہیں آپ کو آج جو سلسلے کا عنوان ہم نے چنا ہے وہ کوئی بیماری نہیں ہے وہ ایک انتہائی ہماری یہ سمجھ لیجیے کہ زندگی کا جز ہے کہ جس کے بغیر زندگی جو ہے ہمارے لیے دشوار ترین بن سکتی ہے بعض اوقات اس کی غیر موجودگی میں نقصان بھی ہوتا ہے زندگی کو وہ ہے پانی پانی انسانی زندگی کا انتہائی اہم ترین جز ہے بلکہ اگر یوں کہا جائے کہ پانی ہی زندگی ہے مناسب ہوگا کیونکہ اس کرہ ارض کو اگر ہم دیکھتے ہیں تو اس پورے کے پوری دنیا میں 70% حصہ پانی اور 30% کم و بیش خشکی کا حصہ موجود ہے اسی طرح اگر ہم اپنے جسم سے اس کو تقابل کرتے ہیں تو ہمارے جسم کے اندر یعنی انسانی جسم کے اندر بھی پانی کی مقدار کم و بیش اسی ہی انداز میں ہے یعنی کہ تقریباً 70-75 کم و بیش پانی ہوتا ہے اور باقی تمام 30-35% دوسری چیزیں ہوتی ہیں تو آپ اس پانی کی اہمیت کا اندازہ کر لیجئے کہ پانی بیسیکلی ہماری زندگی کے لیے ہماری صحت کے لیے کتنی امپورٹنس رکھتا ہے کتنی اہمیت رکھتا ہے لیکن بدقسمتی سے شاید پانی کو ہم بہت لائٹلی لیتے ہیں پانی کو اتنا زیادہ امپورٹنس نہیں دیتے لیکن پانی کی امپورٹنس وہاں پتہ چلتی ہے جہاں پہ پانی مشکل سے حاصل کیا جاتا ہے
ڈاکٹر صاحب اس میں ایک چیز یہ معلوم کرنی تھی پانی ایک عوام میں عمومی طور پہ یہ ہے کہ جب پیاس لگتی ہے تو کیا پانی کا تعلق صرف پیاس سے پینے سے کیا پانی کا کوئی جسم کے اندر کوئی اپنا رول بھی ہے اس کے کوئی فائدے
اس میں پانی کے حوالے سے میں اگر یہ عرض کرتا چلوں کہ ہمارے جسم میں جیسے پہلے میں نے عرض کیا تھا کہ ہمارے جسم کا تقریباً
75%
پانی ہوتا ہے اگر ہم کیلکولیشن کرتے ہیں تو تقریباً 35-50 لیٹر کے قریب ہماری باڈی کے اندر پانی کی مقدار کم و بیش یہ موجود ہوتی ہے اگر ہم اس کو ڈیوائڈ کر دیتے ہیں لیڈیز اور جینٹس میں اس کو تفریق کرتے ہیں تو مردوں میں کل وزن کا 65-70% حصہ پانی کا ہوتا ہے اور خواتین کے اندر اس میں 65% پانی ملتا ہے پوری باڈی کے اندر اگر ہم اپنے صرف دماغ کو ہی اس کو لے لیتے ہیں تو دماغ میں تقریباً 85% کم و بیش دماغ کا 85% حصہ آپ کا
پانی سے
بنتا ہے اور اس سے فائدہ کیا ہوتا ہے دماغ میں اتنا زیادہ پانی کی مقدار کیوں ہے کہ اس کے اندر جو خلیے وغیرہ جو ہیں وہ سفر کرتے ہیں جو خون کے خلیے ہوتے ہیں جو ہمارے جسم سے لڑنے کی مدافعت پیدا کرتے ہیں ان کو توانائی بیسیکلی
ڈاکٹر صاحب جب ہم پانی پیتے ہیں تو یہ کیا پانی جا کے جسم میں ہضم ہوتا ہے اس کو جسم میں جا کے لگتا ہے
دیکھیں پانی بیسیکلی ہے کیا چیز پانی کو پہلے سمجھنے کی ضرورت ہے کہ پانی ہے کیا چیز پانی بیسیکلی دو مرکب جو ایک ہائیڈروجن اور آکسیجن سے مل کے بنتا ہے اور دونوں ہی اگر میں آگے جا کے انشاءاللہ اس کے اوپر تھوڑا سا مزید تفصیل بات کروں گا دونوں اتنی امپورٹنٹ چیزیں ہمارے جسم کے لیے
صحیح
کہ اگر ان کی پوری مقدار ہم کیلکولیشن کرتے ہیں جو ہمارے جسم کو ضرورت ہوتی ہے تمام کے تمام منرلز کی وائٹامنس کی تو اس کے اندر ایک بڑی جو مقدار نکلتی ہے وہ ان دو ایلیمنٹس کی نکلتی ہے تیسرا ایلیمنٹ اس کے ساتھ شامل ہوتا ہے ان دو ایلیمنٹ کی مقدار کافی بڑی نکلتی ہے तो इसकी इम्पोर्टेंस इसलिए बहुत ज्यादा हो जाती है। अब ये हासिल कहाँ से होता है? बेसिकली पानी कितनी शक्लों में आपके पास मौजूद है? पानी एक वाहिद चीज जो इस कुरा अर्ज पे मौजूद है, जो तीनों शक्लों में मौजूद है।
सही,
यानी कि अगर आप उसको गौर करते हैं तो वो माया में भी है, यानी कि लिक्विड शक्ल में भी है, वो ठोस शक्ल के अंदर भी मौजूद है। तो आप अंदाजा कर लेंगे इसकी इम्पोर्टेंस कितनी ज्यादा है।
सही।
और पानी की मुख्तलिफ नाम देते हैं आप, पानी को मुख्तलिफ जगहों पे अगर वो जाता है तो वो पानी का डिफरेंट हो जाता है बिल्कुल ही। मिसाल के तौर पे अगर हम कहते हैं किसी की आंख से अगर पानी निकलता तो हम कहते हैं आंसू निकल रहे हैं।
सही।
ठीक है, अगर वही पानी पत्ते पे गिरा हुआ तो हम कहते हैं शबनम गिरी हुई है।
सही।
अगर वही पानी दरिया में जा रहा है तो वो दरिया का पानी है, वही पानी समंदर का पानी है, अलग अलग डिफरेंट है। अच्छा, इसके अंदर भी अगर आप गौर करते हैं तो अलग अलग जो यानी हैयत मौजूद है पानियों के अंदर, तमाम की तमाम,
सॉफ्ट वाटर और हार्ड वाटर,
मीठा पानी। अब मदनी चैनल के नाजरीन मेरे ख्याल में ये सोच रहे होंगे कि हम इतनी तफसील में क्यों बात कर रहे हैं।
सब ये पानी के जो तवील फायदों की लिस्ट है वो आप विषम के ऊपर,
बिल्कुल वो उसके ऊपर इंशाल्लाह जरूर आऊंगा। मेरे कहने का मकसद ये कि मैं सिर्फ इतना तफसीलन इसलिए जाना चाह रहा हूँ ताकि इसकी इम्पोर्टेंस अंदाजा हो कि इतना इम्पोर्टेंट क्यों है हमारी बॉडी के लिए। बहुत इम्पोर्टेंट है क्योंकि अगर आप इसकी डिटेल्स में जाएंगे जब तक आप इसकी बुनियाद आपको नहीं पता चलेगी तो इसकी इम्पोर्टेंस का अंदाजा नहीं हो पाएगा। इसके फवायद तो अपनी जगह पर, और इसकी कमी के क्या नुकसान होते हैं बॉडी के, वो अपनी जगह पर, वो भी इंशाल्लाह हम आगे चाह के डिस्कस करेंगे इसके ऊपर क्या क्या नुकसान होते हैं। तो बताने का मकसद ये था कि पानी जो है वो बहुत इम्पोर्टेंट है हमारी बॉडी के लिए, इसका इस्तेमाल करना बहुत ज्यादा जरूरी है और मुनासिब मिकदार में इस्तेमाल करना बहुत ज्यादा जरूरी है। अगर आप ये देखें कि पानी बेसिकली मिलता कैसे है आपको, पानी आपके जाता है बारिश की सूरत में आता है, ठीक है, पहाड़ों पे आता है, बर्फ की सूरत में पिघल के दरियाओं में आता है, दरियाओं से फिर आपके हिस्से में आके आपके घरों तक मुख्तलिफ जराए के जरिए वो पहुंचता है। अब ये तमाम जराए तो पहुंच गया, जब पानी गिरा आसमान से तो वो H2O था, ठीक है ना। जब वो उसके अंदर दूसरी चीजें मिलावट शामिल हो गई जैसे गिर्द गुवार है, सारी चीजें हैं, तो उसमें वो चीज कमी हो गई। उसके बाद जब तक वो आपके पास पहुंचा तो उसके अंदर जमीन के जरिए से वो घूमता फिरता। इसमें देखें इम्पोर्टेंट चीज सलमान भाई क्या है, इसमें इम्पोर्टेंट चीज ये है कि जब ये पानी सफर करके आपके पास आ रहा होता है तो उस वक्त वो सारे मिनरल्स जो आपके जिस्म को जरूरत होती है वो हासिल करता हुआ आ रहा होता है।
ये कुदरती डॉक्टर साहब एक निजाम है कि जो पहाड़ी इलाकों से चश्मे का जो पानी होता है ये रिच होता है मिनरल्स के अंदर,
बिल्कुल,
और वो मिनरल्स जो जिस्म के लिए जरूरी होते हैं। तो अभी इंशाल्लाह भी आगे चलेंगे तो पानी जैसे जैसे इस्तेमाल है, हर सिस्टम पे पानी का अपना एक रोल है,
बिल्कुल,
जैसे हाजमे का सिस्टम, सांस लेने का सिस्टम, इंसानी दिमाग का सिस्टम। तो इंशाल्लाह सिस्टमिक वाइज इसके फायदों के ऊपर डिस्कशन करना शुरू करते हैं। अब जैसे डॉक्टर साहब पानी पीते हैं, अमूमन तो लोग जब प्यास लगती है तभी पानी पीते हैं, और भी प्यास क्यों लगती है वैसे, या तो पानी प्यास लगे तब पिए या एहतियातन हैबिचुअल पानी पी लेना चाहिए।
एक एक नॉर्मल स्टडी है कि कम अज कम जो है 8 गिलास मिनिमम जो है ना पानी पीना चाहिए आदमी को।
सही।
और इसके फवायद क्या होते हैं? तो पानी पीने से फवायद, सबसे बड़ा फायदा ये होता है कि ये बेसिकली आपके जिस्म के तमाम फाजिल मादे जो है उसको अखराज करने में मदद देता है, सबसे बड़ा फायदा ये होता है।
अच्छा डॉक्टर, अखराज जो जैसे उमूमन 3 तरीके से होता है, तो पसीना आ रहा होता है या पेशाब के जरिए भेजा, तो जितना पानी जिस्म से निकल रहा हो उतना रिप्लेनिश यानी वापसी पिया जाए।
जी बिल्कुल, देखें जरूरी नहीं है कि वो निकल रहा हो तो आपको एक आइडिया हो। बाज़ औक़ात एसी के एरिया के अंदर रहते हैं, एसी में एनवायरमेंट के अंदर काम करने वाले लोग होते हैं, तो इनका मतलब ये नहीं है कि उनको पानी की जरूरत नहीं है, पानी की उनको भी जरूरत है। अगर वो पानी इस्तेमाल नहीं करेंगे तो आपके जिस्म का पानी जो आपकी एनर्जी में खर्च हो रहा होगा वो कमजोरी की तरफ लेके जाएगा, और आपके तमाम बॉडी का सिस्टम जो है वो उसके अंदर जो है मतलब एक तरह की हलचल मच जाएगी। अब वो चाहे कोई भी सिस्टम हो आपका, अगर डिहाइड्रेशन में चला जाता है, पानी की कमी उसके जिस्म के अंदर होती है, तो उसका तमाम का तमाम निजाम, डाइजेस्टिव सिस्टम से लेके हार्ट के सिस्टम से लेके सर्कुलेटरी सिस्टम यानी ब्लड के सिस्टम से लेके तमाम का तमाम निजाम डिस्टर्ब होके रह जाएगा।
डॉक्टर साहब इसको अगर हम ऐसे ले लें से पानी की कमी हो तो क्या हाजमे पे फर्क पड़ सकता है?
देखें पानी की कमी डेफिनेटली हाजमे पे बहुत बड़ा असर पड़ता है,
उसमें कब्ज का भी कोई ताल्लुक है,
बहुत बहुत गहरा ताल्लुक है। अगर आप साफ पानी, सादा पानी, इम्पोर्टेंट सवाल ये है कि पानी किस किस्म का, सादा पानी आपने जो है ना वो अगर आप इस्तेमाल करते हैं तो आपके निजामे हजम पे बहुत ज्यादा मुफीद रहता है वो, और जो सादा पानी इस्तेमाल करते हैं एक कसरत के साथ जो एक रिकमेंडेड वैल्यूज हैं उसके हिसाब से इस्तेमाल करते हैं, तो आप उनको अगर आप जज करेंगे तो उनमें बीमारी का रेशो काफी कम मिलेगा आपको, बहुत कम मिलेगा।
इसी तरह जैसे ये तो पानी पिया तो कुव्वत हाजमा जो है वो, हाजमे का सिस्टम बेहतर हुआ, कब्ज की कैफियत हुई वो खत्म हुई। अब इसमें से ब्लड प्रेशर है, खून का दबाव है, इस पे व्यक्ति से क्या असर आएंगे?
लेकिन जब आप पानी पी रहे होते हैं ना, पानी
जाएगा तो हम पानी नहीं पी रहे तो अमूमन ब्लड प्रेशर लो मिलता है, और अगर हम पानी पी रहे हैं हाइड्रेशन प्रॉपर रख रहे हैं तब भी इसका कोई फायदा है?
देखिए हाइड्रेशन अगर आप प्रॉपर रखेंगे तो सबसे बड़ा फायदा तो ये होता है ना कि आपका अगर सर्कुलेटरी सिस्टम, क्योंकि आप ब्लड के ऊपर बात कर रहे हैं तो सर्कुलेटरी सिस्टम के ऊपर अगर हम बात करते हैं तो वो आपके ब्लड को एक आम जबान में कहें ना कि गाढ़ा होने से बचाता है, ठीक है ना। सबसे इम्पोर्टेंट चीज ये कि अगर आप प्रॉपर पानी लेंगे तो वो आपको गाढ़ा होने से उसको बचाता है।
अगर जैसे शुरू में आपने बयान फरमाया था कि जिस्म के अंदर 75% कमोबेश पानी है
जी,
तो इसी तरह खून में भी 90% पानी होता है।
बिल्कुल बिल्कुल,
ओनली 10% सॉलिड फॉर्म होती है।
बिल्कुल बिल्कुल, मैं अगली बात यही कहने वाला था कि तकरीबन 85-90% खून के जो है वो खुद पानी से बने
हैं,
तो आप खुद अंदाजा कर लेंगे अगर आपने पानी की सही मिकदार नहीं ली तो आपके ब्लड के ऊपर क्या असर पड़ेगा उसका,
ठीक है। इसमें तो खून जमने की कैफियत बन सकती है?
बिल्कुल, अगर उसमें अगर पानी की डिहाइड्रेशन बहुत ज्यादा हो जाती है तो नुकसान हो सकता है, बिल्कुल आपको बहुत ज्यादा नुकसान हो सकता है। इवन डिहाइड्रेशन पेशेंट, ये अगर हम इस सीजन में बात कर लें, जैसे गर्मियों का सीजन आ रहा है और हीट स्ट्रोक के सिलसिले हो रहे हैं, तो हीट स्ट्रोक में बेसिकली होता क्या है, हीट स्ट्रोक में यही तो होता है कि आपका जो सर्कुलेटरी सिस्टम है वो आपका एक तरह से हिल जाता है, डैमेज सा हो जाता है,
फ्लो नहीं होता ना, पानी इतना होता नहीं, दिल पंप कर रहा होता है और भाव नहीं बन पा रहा होता,
आपको पसीना नहीं आ रहा होता, आपका पसीना आने से आपका बॉडी टेम्परेचर को उसको नॉर्मल करता है ना, पसीना भी तो एक हमारा एक कुदरती डिफेंस मैकेनिज्म है बेसिकली, वो जब आता है तो वो हमारे जो कुदरती सिस्टम में टेम्परेचर उसको नॉर्मल करता है, लेकिन हीट स्ट्रोक के अंदर वो सिस्टम भी डैमेज हो जाता है, तो जिसकी वजह से आपका टेम्परेचर बहुत ज्यादा बढ़ रहा होता है और वो डिहाइड्रेशन का एलिमेंट हो जाता है, और फिर वही आपको जो है ना शॉक की कंडीशन में ले जाता है, बेहोशी की कैफियत में ले जाता है, उसके अंदर हाइपोग्लाइसीमिया में भी चले जाता है, बाज़ोकात ब्रेन डेथ भी हो जाती है, वो तो मुख्तलिफ चीजें होती हैं, जैसे आप झटके भी पड़ जाते हैं, वो झटके क्यों पड़ रहे हैं, वो डिहाइड्रेशन से तो नहीं पड़ रहे, डिहाइड्रेशन की वजह से यानी पानी की कमी की वजह से आपके दिमाग पे असर हो रहा है, जब आपके दिमाग पे असर हो रहा है तब जाके वो झटके आपको पड़ रहा है।
पानी की जब कमी होती है ना डॉक्टर साहब, इसमें इलेक्ट्रोलाइट सारे इम्बेलेंस हो जाते हैं
जी,
सोडियम बढ़ जाता है, पोटेशियम कम हो जाता है, इन इलेक्ट्रोलाइट इम्बेलेंस की वजह से फिर झटके पड़ सकते हैं रिस्क पे, और पेशेंट कोमा में हाइपोवॉल्यूमिक शॉक में भी जा सकता है
जी।
अच्छा डॉक्टर साहब, इस तरह भी आप डिस्कस कर रहे थे कि पानी पी रहे हैं तो हाजमे का सिस्टम बेहतर हो रहा है, खून का बहाव भी बेहतर हो रहा है, तो पानी पीने के साथ गुर्दों पे इसका क्या ताल्लुक है, पानी और गुर्दे का?
गुर्दे बड़ी इंपॉर्टेंट चीज है हमारी बॉडी के, क्योंकि हम पहले भी एक दफा डिस्कस कर चुके हैं, गुर्दे जो है ना हमारा बेसिकली फिल्ट्रेशन प्लांट है एक तरह से बॉडी के ना, दोनों गुर्दे जो
सब जैसे गुर्दे का फंक्शन क्या है, इसका काम तो सिर्फ ये है ना जैसे फाजिल मादा निकाल दे,
फाजिल मादा निकालने का, अब वो मैकेनिज्म पे अगर आप गौर करें तो फाजिल मादे का मैकेनिज्म कितना खूबसूरत अल्लाह अज़्ज़ल ने उसमें तख्लीक किया है कि वो इतना सा गुर्दा है,
5 इंच
इतना सा गुर्दा है, और इतने से गुर्दे के अंदर कमोबेश 10 लाख के करीब छन्नियां लगी हुई,
10 मिलियन
कमोबेश 10 लाख के करीब छन्नियां इतने से गुर्दे में लगी हुई है, जो आपकी ब्लड को सर्कुलेट कर रही है, उसके अंदर से फाजिल मादे को खारिज कर रही है, खारिज करके जो है वो अखराज कर रही है, जिस्म से खारिज कर रही है, बाहर कर रही है, जो आपकी सेहत के लिए नुकसानदेह है, मतलब आपके ये डिफेंस मैकेनिज्म ही चल रहा है ना सारा का सारा।
सही,
अब अगर आपने पानी प्रॉपर नहीं पिया,
देखो गुर्दे के फंक्शन से क्या पानी की मिकदार का जिस्म में पता लग सकता है?
गुर्दे के फंक्शन से पानी की
मिकदार, किसी को पेशाब बहुत गाढ़ा हो रहा है या बहुत पीले रंग का हो रहा है,
हाँ,
या स्मेल आ रही है,
ठीक है,
तो इससे पता लगेगा कि गुर्दे आपके मुतासर होने कम पानी पीने की वजह से।
इसमें पानी की कमी के हवाले से तो आपको आइडिया हो सकता है, ठीक है, जैसे मिसाल के तौर पे आपका कलर चेंज हो जाता है, यूरिन का डार्क कलर हो जाता है ना, येलो कलर हो जाता है, पीला कलर हो जाता है, तो फिर आप ये समझ लें आपके जिस्म में पानी की कमी तो है।
बस अब ये तो मैं खास फिर हम ये टेस्ट खुद भी चेक कर सकते हैं
इजीली, बहुत इजीली, कि आप देखें ना आप, अगर बहुत इजीली इसको वॉश कर सकते हैं कि अगर आप पानी को प्रॉपर तरीके से यूज करते रहेंगे उसके बाद भी जो है कलर आपका जो यूरिन का चेंज नहीं होता है तो इसका मतलब पानी स्टिल अभी आपकी कमी है बॉडी के अंदर, बॉडी के अंदर अभी भी कमी है, लेकिन जब उसका कलर चेंज हो जाता है तो फिर वो बॉडी की कमी आपकी कंप्लीट हो जाएगी। बाज लोग जो है बार बार इसको वॉशरूम जाने से परेशान होने की वजह से पानी से अवॉइड भी करते हैं, जो कि मैं समझता हूँ काफी खतरनाक हो जाता है, क्योंकि अगर पानी से अगर अवॉइड करते हैं तो फिर आप वही डिहाइड्रेशन वाली कैफियत में जा सकते हैं। गर्मी को सीजन
गुर्दे पे भी एक असर पड़ता है, जो फाजिल मानते हैं जो उसको निकलना होता है किडनी से, वो निकलता नहीं है, वो टॉक्सिक एक्यूमुलेट हो रहा होता है इसमें, तो किडनी स्टोन फॉर्मेशन भी होती है, यानी पथरी भी होती है।
बहुत बड़े चांसेस होते हैं इसके अंदर स्टोन फॉर्मेशन के भी काफी ज्यादा चांसेस होते हैं, और बिलखसूस जिस किस्म का पानी यूज किया जाता है कि उसको प्रॉपर तरीके से जिसको कहते हैं ना कि स्टरलाइज नहीं किया जा सकता, साफ नहीं किया जा सकता, जिस तरीके से आप उसको इस्तेमाल करते हैं उसके अंदर जो एलिमेंट्स मिले हुए होते हैं, आर्सेनिक मिला हुआ होता है और दूसरी जो ऑक्सलेट वगैरह जो मिले हुए होते हैं वो आपके गुर्दे पे जाके असर कर रहे होते हैं, वहाँ एक्युमुलेट हो जाते हैं, जमा हो जाते हैं, उसकी वजह से आपको पथरी बनना शुरू हो जाती है। दैट्स वाई अगर आप पानी की मिकदार प्रॉपर तरीके से लेते रहेंगे तो वो जो रुकने वहां जाके एक्युमुलेशन हो जाती है, रुकने वाला हिस्सा हो जाता है ना, वो एक्सपेल आउट होने के बहुत ज्यादा चांसेस बन जाते हैं उसके अंदर, किसी तरीके से ये रुकेगा नहीं, अंदर ये निकल जाएगा। तो इसलिए पानी की मिकदार बॉडी के अंदर तमाम ही सिस्टम के लिए बहुत ज्यादा जरूरी है, बहुत ज्यादा जरूरी है। देखिए अब अगर आप कहेंगे ब्रेन के लिए क्यों जरूरी है, ब्रेन तो इटसेल्फ खुद जो 85% जो है उसके अंदर पानी मौजूद है, तो जहाँ पे पानी इतना ज्यादा मौजूद है और वहां पे पानी कम कर दिया जाएगा तो उसकी लाजमी बात है जो भी उसकी एबिलिटी है, जो उसकी काम करने की सलाहियत है, वो डेफिनेटली मुतासर होगी। अगर आप उसको प्रॉपर तरीके से देते रहेंगे तो मेरे ख्याल में ये तमाम की तमाम चीजों पे असर नहीं पड़ेगा इंशाल्लाह। सोचल
डॉक्टर साहब, ये जो जोड़ होते हैं इंसानी जिस्म के हड्डियों के बीच में जोड़ होते हैं, इसमें भी क्या पानी का कोई रोल है? अब जैसे जॉइंट के अंदर फ्लूड होता है।
जी देखो, जॉइंट के अंदर अब
खरी वाला तो फ्लूड नहीं होता है, लेकिन पानी का इसके अंदर रोल आता है।
बिल्कुल पानी का रोल आता है इसके अंदर। मैं वही अर्ज करने लगा था कि अगर हम अब ये एक आम जहन में सवाल आता है आम आदमी के, डॉक्टर साहब ने कह दिया 70-75% जिस्म में पानी है कहाँ?
जी
खून ही खून नजर आता है, हड्डियां गोश्त नजर आती है, पानी कहाँ है? क्लियर सी चीज है कि पानी आपके मसामों में है, पसीना कहाँ से आ रहा है वो भी पानी की एक शक्ल है, आंसू कहाँ से निकल रहे हैं वो भी पानी की एक शक्ल है। अब जैसे आपने वुदूद इसका सॉरी लुब्रिकेशन का बात की है कि इसके अंदर जो जोड़ों के दरमियान जो होते हैं फ्लूड वगैरह होते हैं, साइनोवियल फ्लूड वगैरह जो होते हैं, वो क्या है?
वो भी पानी
की एक शक्ल है।
सही।
तो मुख्तलिफ जगहों के ऊपर हमारे बॉडी के अंदर पानी मौजूद है, तो इस वजह से हम उसको क्लेम करते हैं कि बॉडी में तकरीबन 70-75%
डॉक्टर साहब, आंखों में से आंसू आते हैं ये भी पानी है, मुंह में थूक सलाइवा
ये भी पानी है,
ये सब बनता पानी से,
सब पानी से बनता है। और देखें ना आप जब किसी की पानी की कमी देख रहे होते हैं सबसे पहले क्या करते हैं? जबान दिखाइए, यानी कि सबसे बड़ा इफेक्ट आपका जो है ना डिहाइड्रेशन का जो आप इजीली चेक कर सकते हैं वो आप जबान से चेक कर सकते हैं, टंग से चेक कर सकते हैं, या आप अपनी स्किन से चेक कर सकते हैं, जिल्द से चेक कर सकते हैं। बहुत आसान तरीका है, अगर आप मिसाल के तौर पर ये आपकी जिल्द है, इस जिल्द को अगर आप पिंच करेंगे ऐसे दबाएंगे, ठीक है, ऐसे फोल्ड किया, ये फोल्ड हो गई आपकी, अब अगर मैं इसको ऐसे छोड़ता हूँ तो ये फौरी तौर पर अपनी जगह पे चले जाएगी।
तो इसका मतलब क्या डॉक्टर साहब?
इसका मतलब ये है कि पानी की कमी नहीं है
आपको अभी, नहीं
अभी नहीं अल्हम्दुलिल्लाह। लेकिन अगर आप कोई डिहाइड्रेटेड पेशेंट है, उसकी स्किन को ऐसे फोल्ड किया आपने,
सही,
फोल्ड करने के बाद आपने छोड़ा, तो वो इतनी तेजी से नहीं जाएगी, वो स्लो जाएगी,
सही,
वो काफी स्लो जाएगी, बाद सूरतों में तो वो स्टिंग यहीं रुक जाती है।
अमूमन कैफियत बच्चों में, बड़ों के अंदर या यंग पेशेंट,
तमाम लोगों में ये इजीली मिल सकती है। जो यंग पेशेंट होता है उसमें जरा डिफिकल्ट से मिलती है, क्योंकि उसमें टॉलरेशन पावर ज्यादा होता है। ओल्ड एज के अंदर बच्चों के अंदर डिहाइड्रेशन का एलिमेंट बहुत जल्दी पैदा होता है, बहुत जल्दी कवर इसको कैच करते हैं, तो उनमें बहुत आसानी से ये चीज मिल जाती है। मिलती तीनों जनरेशन में है, आपको बच्चों में मिलेंगी, बड़ों में मिलेंगी, बूढ़ों में मिलेंगी, तीनों में, लेकिन तीनों का क्राइटेरिया डिफरेंट होगा। बच्चों में बहुत इजीली मिलेंगी, ओल्ड एज में बड़ा इजीली मिलेंगी, यंग एज में ज़रा मुश्किल से मिलती हैं आपको। तो ये बहुत आसान सा तरीका होता है डिहाइड्रेशन को चेक करने का, अगर ये होता है, अगर ऐसी कोई अलामत होती है तो फौरी तौर पर आप जो है पानी का इस्तेमाल करें उसको, और अपने जिस्म में पानी को पूरा करने की कोशिश करें। अब एक सूरत हाल ये आती है कि पानी जब आदमी इस्तेमाल कर रहा होता है तो कहते हैं डॉक्टर साहब एक गिलास से पानी तो ज्यादा पिए ही नहीं जाता हमसे, दूसरा गिलास पीते हैं हमको उल्टी की कैफियत आने लग जाती है। चलिए आपकी बात दुरुस्त समझ में आती है बात, लेकिन उसको आप किस्तों में इस्तेमाल कर सकते हैं, ठीक है ना।
और तो अगर आप इंशाल्लाह भी डिस्कस करेंगे कि आपसे ये भी पूछेंगे कि पानी कितना पीना है
जी,
कितनी मिकदार में पीना है, एक साथ पीना है। अभी फिलहाल ये पहले समझा दे कि पानी ठंडा पीना है या सादा पीना है, क्योंकि अभी गर्मियों का मौसम है।
देखें मसला पानी का है, और पानी यकीनन जो हमारी बॉडी के लिए फायदेमंद होता है ना, वो आपको सादा पानी ही जो है ना वो आपको ज्यादा फायदा देता है, बनिस्बत इसके कि हम ठंडा पानी या चिल्ड पानी इस्तेमाल करें। जो बहुत ज्यादा यक पानी इस्तेमाल करते हैं उसका बहुत ज्यादा नुकसान होता है। एक नुकसान तो हम मेरे ख्याल में पिछले सिलसिलों में हम लोग डिस्कस भी कर चुके हैं कि मैदे पे जाके डायरेक्टली ये आपको अफेक्ट करता है। उसकी एक छोटी सी मिसाल भी मैंने दी थी कि किसी ऐसी जगह पे आप खड़े हुए होंगे जहाँ बाहर का नदी का एटमॉस्फेयर जो है बाहर की थोड़ी सी गर्म हो, धूप निकली हुई हो और नदी का पानी ठंडा हो, जब वन से एक दफा आप जंप करते हैं नदी के अंदर, आप छलांग मारते हैं नहाने के लिए, तो क्या आप जब इस ठंडे पानी में अंदर जाते हैं तो पहला आपका रिएक्शन क्या होता है बॉडी का, क्या बॉडी आपकी सुकड़ जाती है या फैल जाती है? डेफिनेटली वो सुकड़ जाती है। तो ये एक नेचुरल इशू है। जब एक ठंडा पानी हमारी बॉडी के अंदर जाता है, स्टमक में जाएगा, जिस्म में जाएगा, तो जो भी शरियाने हैं, जो भी रगे वगैरह हैं, वो श्रिंक हो जाती है, सुकड़ जाती है।
मैं ये पढ़ इसमें पढ़ रहा था पूरी रिसर्च इसके ऊपर ना, कि जैसे ठंडा पानी जब बॉडी में जाता है वो एंजाइम यानी वो मादे जो हाजमे के लिए कारण काम करते हैं, तो वो एंजाइम काम नहीं कर रहे होते।
वो क्यों नहीं काम कर रहे होते?
क्योंकि टेम्परेचर हाई हो चुका होता है।
टेम्परेचर हाई हो जाता है, वो उस फंक्शन को छोड़ के इस काम में लग जाते हैं कि इसकी जो टेम्परेचर आया ज्यादा उसको नॉर्मलाइज किया जाए।
हजम करने के लिए काम करना है एंजाइम, वो एक सेट टेम्परेचर 37 डिग्री सेंटीग्रेड के ऊपर काम करते हैं। जब ठंडा पानी होता है तो वो एंजाइम का टेम्परेचर हाई होता है, वो काम नहीं करता, तो हाजमे का सिस्टम जो है ना पूरा डाइजेशन वो डिस्टर्ब हो जाता है।
बिल्कुल,
इसकी वजह से 3-4 मोस्ट कॉमन मल्टी विटामिन है, मिनरल्स हैं, ये बॉडी एब्जॉर्ब नहीं कर पा रही होती। तीसरा भी जैसे हमने पिछले 2-3 दफ सिलसिले में डिस्कस किया था, ठंडे पानी पीने से ब्लड सर्कुलेशन पे क्या फर्क पड़ता है, जैसे इसके ऊपर मैंने निकाली थी डिटेल रिसर्च ना, इंसान के जिस्म के अंदर जो वेगस नर्व होती है 10 स्ट्रेंथ क्रैनियल नर्व, ठंडा पानी इस वेगस नर्व को स्टिमुलेट कर देता है। जब ये होती है तो इसका अपने काम करने का तरीकेकार है, ये हार्ट रेट कम कर देता है। अब डॉक्टर साहब आपको पता होगा जब ये दिल की धड़कन हार्ट रेट कम होती है, वो पेशेंट जो ऑलरेडी कार्डियोजेनिक रिस्क पे होते हैं या इस्कीमिक कार्डिक डिजीज हुई भी होती है, जिनको अंजाइना पहले हुआ हुआ होता है, इनके लिए क्या खतरनाक हो सकता है?
इसमें डेफिनेटली खतरनाक हो सकता है सलमान, इसमें थोड़ा सा अगर आप क्लियर करते हुए चले कि आपने वेगस नर्व का जो है तस्करा किया है, तो बेसिकली वेगस नर्व, क्योंकि हमारे मदनी चैनल के नाजरीन इस चीज को समझ नहीं पाएंगे, छोटा सा आप थोड़ा सा अगर समझा देंगे बेसिकली वेगस नर्व है क्या, उसका फंक्शन क्या है, काम क्या है, उनको आसानी हो जाएगी।
पूरे इंसान का जिसम है ना, इसमें जैसे खून की सप्लाई इसी तरह नर्व्स की सप्लाई भी होती
है।
जैसे हम कोई चीज हम टच करते हैं तो हमें पता कैसे चलता है, ये नर्व सप्लाई होती है। इसी तरह जैसे स्किन के ऊपर हमने टच किया तो इसका जो नर्व है वो अलग है, अल्ना नर्व कहलाती है। हर नर्व का अपना अपना काम है। तो इस वो निजाम है हाजमा की जो नर्व सप्लाई है ना, वो वेगस नर्व,
वेगस नर्व,
तो वो नर्व जब स्टिमुलेट होता है उसका एक काम ही होता है हार्ट रेट को यानी दिल की धड़कन को कम कर देना।
ठीक है,
जब वो दिल की धड़कन कम होती है तो उन पेशेंट में जो ऑलरेडी हाइपरटेंसिव है या जिनको पहले को एंजाइना हुआ हुआ है या ब्लड प्रेशर का कोई मसला है, इनके अंदर रिस्क हो जाता है एमआई का।
बिल्कुल, दिल की धड़कन भी कम हो जाती है, फिर देखें उसमें हार्ट को
जैसे डॉक्टर साहब ठंडे पानी से हो रहा है,
ठंडे पानी से
वो भी ठंडा पानी भी आप बता दे कितना ठंडा पानी।
ठीक है, ठंडा तो ठंडा ही होता है ना, आप ठंडे पानी से मुराद ये है कि बर्फ का पानी, चिल्ड पानी आप यूज करेंगे वो डेफिनेटली नुकसान देगा। मटके का जो पानी होता है वो भी ठंडा ही कहलाता है, लेकिन वो ठंडा पानी जो है ना मटके का वो आपको नुकसान नहीं देगा। लेकिन जो चिल्ड पानी होता है, बिल्कुल लोगों को देखा है कि या तो रिफ्रिजरेटर में से निकाल के पी रहे होते हैं या फिर ये है कि क्यूब्स वगैरह पानी का बर्फ वगैरह उसके अंदर डाल के उसको इस्तेमाल कर रहे होते हैं तो उससे बहुत ज्यादा इफेक्ट पड़ता है।
सब इस रिसर्च में जो भी हमने अभी डिस्कस किए इसमें ये भी लिखा हुआ है कि जो दवा लें, डॉक्यूमेंटेड है ये कि जो दवा लें ना वो दवा भी ठंडे पानी से ना लें, क्योंकि ठंडे पानी से जब दवा जाती है पेट में तो उसके जो केमिकल्स होते हैं वो निकल नहीं पा रहे होते, तो दवा का जो मेडिकल यूज है ना वो पूरा एफिकेसी पे फर्क आ जाता है। अब एफिकेसी से मतलब ये कि 500 mg पे जो काम कर रहा
है कम हो जाती है,
ये रिटर्न है, मेंशन है। अब इसको مزید ایکسپلین
نہیں کرتے. بالکل آپ صحیح فرما رہے ہیں کہ ٹھنڈے پانی سے, جیسے ہم نے لاسٹ ٹائم بھی تذکرہ کیا تھا کہ ٹھنڈا پانی صرف آپ کا ایک ذہنی طور پہ تسکین دیتا ہے وقتی طور کے اوپر, وہ آپ کی جسم کو آپ کی باڈی کو اس وقت خاص کوئی فائدہ نہیں پہنچاتا. جبکہ آپ جیسے ایک مثال ہم نے دی تھی کہ ٹھنڈا پانی جب ہم استعمال کرتے ہیں تو اکثر یہ شکایت ہوتی ہے کہ ٹھنڈے پانی سے ہماری پیاس نہیں بجھتی, یا کتنا ہی ٹھنڈا پانی پی لیں ہماری پیاس نہیں بجھتی ہے. اس کی وجہ کیا ہوتی ہے؟ ہم نے پچھلے سلسلے میں اس کی وجہ بھی یہی بتائی تھی کہ جب آپ پانی پی رہے ہوتے ہیں, ٹھنڈا پانی پی رہے ہوتے ہیں, تو آپ کا باڈی سسٹم, جیسے اندر کا ٹیمپریچر اور باہر کے ٹیمپریچر میں فرق ہوتا ہے, تو اندر کا ٹیمپریچر آپ کا ورک کرنے لگ جاتا ہے اس کو نارمل کرنے میں, ٹھیک ہے نا. تو وہ ہیٹ پروڈکشن شروع ہو جاتی ہے, جب اندر سے ہیٹ پروڈکشن شروع ہو جاتی ہے اس کو نارمل کرنے کے لیے, تو اندر جو ایکسیسو پانی ہے وہ مزید ضائع ہونا شروع ہو جاتا ہے. وہ مزید ضائع شروع ہو جاتا ہے تو پھر آپ کی پیاس کی کیفیت وہی رہتی ہے جو آلریڈی موجود ہوتی ہے پہلے سے, تو آپ کو ایسا لگ رہا ہوتا ہے کہ پیاس آپ کی بجھی نہیں ہے. تو پیاس ہمیشہ سادہ پانی سے ہی بجھتی ہے, ٹھنڈے پانی سے کبھی بھی پیاس نہیں بجھتی, اس کی ریزن یہی ہے.
صحیح. ڈاکٹر صاحب اس میں ایک چیز لکھی ہوئی, ڈاکٹر کا کمنٹ ہے جنہوں نے ریسرچ کی ہے, کہ اس میں لکھا ہوا ہے کہ زیادہ ٹھنڈے پانی پینے سے جو زیادہ پانی پی رہے ہوتے ہیں ان کے اندر دو چیزوں کا رسک کہا جاتا ہے, کرونک ہارٹ ڈیزیز اور خون کا جو بہاؤ ہے نا اس میں کلاٹنگ کا رسک فیکٹر بڑھ جاتا ہے.
بالکل ٹھنڈے پانی سے, دیکھیں بات وہی ہے نا کہ آپ کا ہارٹ فنکشن ایک دم, ایک تو ہارٹ ریٹ جو ہے آپ کا سلو ہو جاتا ہے, سلو ہونے کے بعد جو ہے
خون کا بہاؤ جتنا سلو ہوگا تو رسک بڑھ جائے گا نا,
بڑھ جاتا ہے اس کے اندر. اور پانی جب آپ ٹھنڈا پی رہے ہوتے ہیں نا تو ٹھنڈا پانی زیادہ پیا بھی نہیں چاہتا ہے.
صحیح,
ٹھیک ہے نا. آپ ایک گلاس پی لیتے ہیں دوسرے گلاس پینے کے لیے سوچتے ہیں, جبکہ آپ سادہ پانی ایک گلاس کی جگہ دو گلاس پی سکتے ہیں ایزیلی, کوئی مسئلہ نہیں ہوتا ہے. اور ٹھنڈ اس سے فائدہ کیا ہوتا ہے کہ ڈی ہائیڈریشن کا ایلیمنٹ آپ کی باڈی کے اندر, ٹھنڈے پانی کی وجہ سے آپ نے کم پیا پانی کم پیا تو اور زیادہ ڈی ہائیڈریشن ہوئی, تو جب سرکولیشن میں پانی ہی آپ کو نہیں ملے گا تو کلاٹنگ فیکٹرس تو ڈیفینیٹلی بڑھیں گے.
صحیح,
ٹھیک ہے نا. آپ کا یعنی خون جو جم رہا ہوگا, جو گاڑھا پن پیدا ہو رہا ہوگا, وہ تو آگے جا کے نقصان ہی پیدا کرے گا, تو اس کی وجہ سے یہ پرابلمس آ سکتی ہیں. اس کے اندر احتیاط کرنا چاہیے. ہم یہ نہیں کہہ رہے کہ ٹھنڈا پانی بالکل ہی جو ہے نا اپنی زندگی سے نکال دیں, لیکن بہت احتیاط کرنی چاہیے اس کے اندر, بہت زیادہ احتیاط کرنی چاہیے. بالخصوص بہت زیادہ چلڈ پانی جو ہے, اکثر لوگوں کو عادت ہوتی ہے فریج میں سے, ڈیپ فریزر کے اندر سے چلڈ پانی پینے کی, اس کو تھوڑا سا کنٹرول کرنا چاہیے.
صحیح.
یہ بھی ہوتا ہے کہ بالخصوص جیسے ٹھنڈے پانی الگ الگ انداز سے لوگ پیتے ہیں, بالخصوص کھانے کے بعد.
جی جی.
اور بالخصوص کہ جب کچھ مرغن چیزیں کھائی ہوں, کہ تلی ہوئی چیزیں جیسے پکوڑے کھائے, اب وہ گھی میں تر بتر, پھر اس کے بعد پھر ٹھنڈا پانی پینا اس میں, اور عام طور سے ٹھنڈا پانی پینے میں, تو پھر اس کے نقصانات مزید بڑھ جاتے ہیں.
خلیل بھائی آپ نے جو بات عرض کی ہے یہ آج ایک ڈاکومنٹڈ ریسرچ پہ اوپر ہے, کہ اگر آپ فرینچ فرائز لیں اس کے اوپر کوئی کولڈ ڈرنک پی لیں تو اٹ ٹیکس یعنی دو ہفتے لگیں گے اس کو ہضم ہونے میں.
صحیح.
یہ ریٹرن میں ریسرچ بیس یعنی فرینچ فرائز کھا لیں اس کے ساتھ آپ کولڈ ڈرنک پی لیں تو نارمل جو فنکشنگ اسپیڈ ہے نا آپ کے ہاضمے کی اس سسٹم میں, تو دو ہفتے لگیں گے اس کو پورا ہضم ہونے میں.
فرینچ فرائز
آپ سوچے پھر یہ اپنے نظام ہاضمہ پہ آپ کتنا سٹریس ڈالے.
ڈیفینیٹلی اثر پڑتا.
فرماتے ہیں طبا کے جیسے بریانی کھائی اب وہ مرغن ہوتی ہے, اسی طرح سے کوئی اور بروسٹ کھایا, پکوڑے, سموسے, پیزا, پراٹھے, اس ٹائپ کی چیزیں کھا کر پھر اوپر سے یہ ٹھنڈا پانی یا ٹھنڈے مشروبات.
صحیح.
یہ پینے سے جو ہے پتے کی پتھری بھی بنتی.
اچھا. صحیح. اچھا ڈاکٹر صاحب یہ بھی انشاءاللہ اس پہ ڈسکس کریں گے. ڈاکٹر صاحب یہ کولڈ ڈرنک کا استعمال, سافٹ ڈرنک کا استعمال, جوسز کا استعمال, اور آج کل مارکیٹ میں انرجی ڈرنکس ہیں, تو ان یہ کیا پیاس بجھاتے ہیں؟
دیکھیں
یہ پانی کی کمی پوری کر سکتے ہیں؟
پیاس تو نہیں بجھا سکتے, یہ تو ممکن نہیں ہے کہ وہ پیاس بجھائیں. دو ریزنس ہیں, ایک ریزن سے تو ہم مسلسل ڈسکس کر رہے ہیں کہ وہ ٹھنڈا ہوتا ہے, ٹھیک ہے نا, تو ٹھنڈا پانی تو پیاس ویسے بھی نہیں بجھاتا. دوسرا اس میں کیمیکلس جو ملے ہوئے ہوتے ہیں, ٹھیک ہے نا, وقتی طور پہ میں نے کہا نا کہ احساس ضرور ہوتا ہے آدمی کو فریشنس کا کہ ٹھنڈک پہنچ گئی ہے, اندرونی طور پہ کیا ہو گیا کیا نہیں ہو گیا, لیکن وہ وقتی طور پہ ہوتا ہے, اندرونی طور پہ آپ کو کوئی ایسا خاص فائدہ نہیں ہو رہا.
اس کے ڈاکٹر نقصانات کافی زیادہ ہیں,
بہت زیادہ نقصانات ہیں, کیونکہ اس کے اندر جو آپ کو پتا ہے کیمیکلس ملے ہوئے ہوتے ہیں ان کے اپنے کاربونک ایسڈ وغیرہ جو ہوتے ہیں ان کے اپنے ایک نقصانات ہوتے ہیں, وہ استعمال نہیں کرنا.
کے اندر جیسے سافٹ ڈرنکس وغیرہ ہوتی ہیں ان میں جو کیمیکلس ہوتے ہیں شوگر کی مقدار زیادہ ہوتی ہے.
جی.
کولڈ ڈرنک یا سافٹ ڈرنک جو ہائی کوانٹیٹی شوگر اس میں زیادہ ہے, جیسے وہ پیٹ میں جاتی ہے تو انسولین کا رش شروع ہو جاتا ہے. انسولین لیول جب بڑھتا ہے, جتنی نمبر آف کولڈ ڈرنک آپ لے رہے ہوتے ہیں انسولین کا لیول بڑھ رہا ہوتا ہے, یہ لیڈ کرتا ہے डायबिटिक के ऊपर।
बिल्कुल,
तो ये इंडिकेटेड है सॉफ्ट ड्रिंक और इस तरह की एनर्जी ड्रिंक लिंक करते हैं टू टाइप 1 डायबिटिक, और टाइप 2 के अंदर भी इसके अंदर आ रहा है फैक्टर।
डेफिनेटली देखें, ये जब आप एक नॉर्मल से हट के, क्योंकि ये नॉर्मल चीजें तो नहीं है, आप इसको जदीद साइंस की जदीद तख्लीकें कह सकते हैं कि ये चीजें जो आई हैं, ठंडा पानी है, फ्रिज है, कोल्ड ड्रिंक्स वगैरह हैं, ये नॉर्मल चीजें तो नहीं है। जब आप एक नॉर्मल से हटके कोई चीज करेंगे, नेचर से हटके कोई चीज करेंगे, तो ये आप तवक्का ना रखेंगे, उससे आपको बहुत बड़ा बेनिफिट उठेगा किसी भी चीज के। आप
अल्टरनेटिव भी मार्केट में आया था, पहले तो शुगर ड्रिंक कहलाती थी, शुगर होती थी, कार्बोनेटेड ड्रिंक्स। अब इसका अल्टरनेटिव आया कि जिसमें जो जीरो कैलोरी या जीरो शुगर के नाम से, इसमें बेसिकली होता है एक केमिकल एस्पार्टामिन। ये केमिकल अब जो रिसर्च हुई है ये लिंक कर रहा है जहनी बीमारियों के साथ। वो पेशेंट जो इस तरह की ड्रिंक पी रहे हैं जो जीरो कैलोरी के नाम से आती है, इसमें एस्पार्टामिन मौजूद है। इसके अंदर डिप्रेशन, इंसोम्निया, यानी डिप्रेशन का मसला, नींद का मसला और दीगर जहनी अमराज लिंक्ड हो रहे हैं इसके साथ। तो अब ये जीरो वाली जो ड्रिंक है ये भी बंद कर दें,
ये भी नुकसानदेह है। देखें, जो चीज़ भी रिसर्च बेस्ड इस वक्त आ रही है वो यकीनन कहीं ना कहीं रिसर्च कर रहे होंगे और उनको रिपोर्ट्स ऐसी मिल रही होंगी, जब भी तो ये सामने रिसर्च आती है। रिसर्च हमेशा उन्हीं चीज़ों पे की जाती है जिनके कुछ साइड इफेक्ट सामने आने शुरू हो जाते हैं। अगर आपको मिसाल के तौर पे एक कोई भी ड्रग मार्केट के अंदर आती है, दवा वगैरह कोई भी मार्केट के अंदर आती है, तो उसका अगर कोई साइड इफेक्ट आता है सामने, तो वो उसको रोक लिया जाता है और उस पर फिर रिसर्च की जाती है। ठीक है ना, अब रिसर्च में यही होता है कि 10, 15, 20 लोगों को कुछ अर्से के लिए वो चीज़ इस्तेमाल करवा के फिर उसका रिजल्ट देखा जाता है। रिजल्ट देखने के बाद ये सारी चीजें की जाती है। तो जब ये चीज की होगी तो यकीनन जब इनके पास कंप्लेन इस किस्म की आई होगी तो उन्होंने
लिखा हुआ है मोर देन 10,000 कंज्यूमर कंप्लेंट्स हैं FDA पे।
10,000,
मोर देन 10,000 जो उस वक्त रिसर्च कंडक्टेड हुई है। डॉक्टर साहब, ये ड्रिंक्स वगैरह जो होती है, कोल्ड ड्रिंक हो गए या घरेलू, इनमें क्या तेजाबियत भी होती है?
लेकिन एसिड तो होता है ना, एसिड तो बता दे खुद एक तेजाब
का ही। एसिडिटी का मेदे पे क्या ताल्लुक?
नुकसान तो होता है जब आप तेजाबियत वगैरह वाली चीज लेते हैं, एसिडिटी लेते हैं। मैंने कहा ना, जाहिरी तौर पे अच्छा लग रहा होता है, एक ठंडी चीज जाती है, जाहिरी तौर पे अच्छा लग रहा होता है, लेकिन अंदरूनी तौर पर वो अच्छा नहीं होता है। एक एसिड है आपकी बॉडी के अंदर जाके जो है ना वो गैस प्रोडक्शन करता है, गैस प्रोडक्शन
अल्सर वगैरह में
प्रॉब्लम कर सकता है, दर्द पैदा कर सकता है और मसाइल भी खड़े कर सकता है, डाइजेशन के मसाइल यानी निजाम के मसाइल जो है ना वो करे। उमूमी तौर पे कोल्ड ड्रिंक्स वगैरह यूज करते हैं कि आप रात को जो है खाने में जो है कुछ अपने हैवी डाइट ले ली, कुछ किस्म की, साथ में कोल्ड ड्रिंक ले लीजिए, हाजमा ठीक हो जाएगा। हाजमा ठीक नहीं होगा, हाजमा बिगड़ जाएगा,
बिगड़ जाता है
हाजमा। डेट्स वाई जो सुबह उठ के फिर बोलते हैं जी पेट में जो है ना कैफियत ऐसी हो रही है, गैस वाली कैफियत हो रही है, पेट में दर्द हो रहा है या उल्टी वाली कैफियत हो रही है, वो यही वजह होती है कि आप इस किस्म की चीजें यूज कर रहे होते हैं जिसकी वजह से डाइजेशन आपकी प्रॉपर नहीं हो पा रही होती है और उसकी वजह से बाद में हैवीनेस
भी। डॉक्टर साहब, अब इफ्तार में पानी जूस का किस तरीके से इस्तेमाल किया जाए, एक साथ ठंडा या फिर नॉर्मल?
ठीक है, पानी तो अगर इफ्तार में आप लेते हैं तो जो नॉर्मल पानी है ना उसी से इफ्तार करना चाहिए, आइडियली तो यही तरीकेकार है, लेकिन प्रैक्टिकली ये नजर नहीं आता। होता क्या है कि आप वही जो एक लवाजमात हैं, ऑयली चीजें वगैरह, समोसे पकौड़े वगैरह, उसको इस्तेमाल करते हैं। मतलब आप फ्रूट नहीं खाते, आप पहले उसके ऊपर हाथ डालते हैं और उसके बाद साथ में पीते हैं एक चिल्ड ठंडा पानी जो आपने पहले से रखा हुआ होता है, या शरबत जो है पहले से आपने अपने हिस्से का अलग से रखा हुआ होता है वो पी रहे होते हैं, वो आपको नुकसान देगा, डेफिनेटली नुकसान देगा। इसमें आप बहुत आसान तरीका है, जब आप रमजान के दिन स्टार्ट होने वाले होंगे तो आपको पता है कि जब ये सीजन स्टार्ट होता है तो फ्रूट्स जो मार्केट में अवेलेबल होते हैं वो होते इस सीजन की मुनासिबत के साथ, यानी कि प्लंटी ऑफ वाटर्स उन फ्रूटों के अंदर, फ्रूट्स के अंदर
इस सीजन में तो
सारे पानी वाले फ्रूट्स मौजूद होते
हैं। तरबूज का इस्तेमाल
बेहतरीन, आप इफ्तार तरबूज के साथ करें,
सही,
ठीक है, खजूर के साथ करें, आपकी पानी की रिक्वायरमेंट भी पूरी हो रही है, आपकी इलेक्ट्रोलाइट की रिक्वायरमेंट भी पूरी हो रही है, आपकी एनर्जी भी आपको बॉडी के अंदर मिल रही है, ठीक है। आपको जरूरत नहीं है किसी चीज की कि आप किसी समोसे की तरफ हाथ बढ़ाएं या पकौड़े की तरफ हाथ बढ़ाएं। आप बहुत ज्यादा अगर दिल करता है तो पहले आप इफ्तार सही तरीके से कर लें, नमाज वमाज अदा कर लें, उसके बाद एक आध चख लें, कोई मसला नहीं है, लेकिन آپ یہ کہیں کہ جی میں پہلے استطاعی جو ہے سموسے سے کروں یا پکوڑے سے کھلوں اور اس کے بعد ایک چلڈ پانی کی بوتل پی لوں. بعض لوگ تو کولڈ ڈرنک وغیرہ اپنے ساتھ رکھتے ہیں, میں نے دیکھا ہے, اور ڈیپ فریزر میں سے نکالتے ہیں اور ہاتھوں ہاتھ کولڈ ڈرنک بھی پی رہے ہوتے ہیں جو کہ نقصان دہ ہوتی ہے.
سب یہ مارکیٹ میں شربت بھی موجود ہیں, جوس موجود ہیں, تو کیا یہ پینا صحیح ہے؟
دیکھیں جو شربت وغیرہ مارکیٹ کے اندر موجود ہیں تو ڈیفینیٹلی جو اچھے برانڈیڈ چیزیں ہیں وہ تو آپ یقیناً استعمال کر سکتے ہیں, اچھے برانڈیڈ چیزیں.
ہم کچھ ایسی نہیں گھریلو چیزیں زیادہ استعمال کر لیں.
نہیں گھریلو بالکل, وہ
ابھی جیسا ہم ابھی ڈسکشن کر رہے تھے سافٹ ڈرنک ہو, ان سب کے اوپر, ان سب میں کیمیکل ایڈیڈ ہیں, سارے میں ڈائیوریٹک بھی ہیں, بہت ساروں میں کیمیکلز ہیں. اکثر جو کین ڈرنکس ہوتی ہیں ان کے اندر ٹاکسک لیول بہت زیادہ بڑھا ہے.
اگر آپ کو جوس پینے کا بہت شوق ہے نا تو مجھے بتائیے کیا آپ کے تربوز کا شربت نہیں بن سکتا؟
جی ڈاکٹر صاحب صحیح,
گرمیوں میں بہترین شربت تیار ہوتا ہے تربوز کا. فالسے کا شربت گرمیوں میں بہترین تیار ہوتا ہے. فالسے فروٹ کا فروٹ ہے, شربت کا شربت ہے, آپ اس کو یوز کریں, آپ کو فائدہ ملے گا.
آج خلیل بھائی سے بھی پوچھ لیں گے, انہوں نے بھی کچھ شربت بنایا.
خلیل بھائی نے تو ماشاء اللہ
فالسے کا آپ نے ذکر کیا, فالسے
بھی
ہمارے پاس موجود ہے,
تو فالسے سے اسٹارٹ لے لیں گے.
جی صلوا علی الحبیب صلی اللہ علیہ وآلہ وسلم. انشاءاللہ عزوجل فالسے کے حوالے سے, چیری کے حوالے سے, آلو بخارا اور املی کا جو شربت بنتا ہے, یہ دو تین شربت ان کے بارے میں انشاءاللہ عزوجل ہم آج سنیں گے. تو شربت عام طور سے بعض لوگ تو بنا لیتے ہوں گے, مگر ہمیں اس بات پر توجہ دینی ہے کہ اس کے فوائد کیا ہیں. اگر ذائقے پر جائیں گے تو ذائقے کے حوالے سے تو پھر بہت سارے مارکیٹ میں غیر معیاری شربت بھی ہوتے ہیں جو چیزیں صحت کے لیے نقصان دہ ہوتی ہیں. تو ہمیں جو نظر جو رکھنی ہے وہ اس کے فوائد پر رکھنی ہے کہ اس سے جو ہونے والے فوائد ہیں وہ میرے لیے کتنے اچھے ثابت ہوں گے. تو جب وہ اس کے فوائد پیش نظر ہوں گے تو پھر انشاءاللہ عزوجل اس کی طرف رغبت بھی بڑھے گی, اور جو بازاری غیر معیاری جو ایسی چیزیں ہوتی ہیں بالخصوص جیسے شربت کی بات ہو رہی ہے, تو انشاءاللہ عزوجل اس سے بچنے کا ذہن بنے گا. لیکن جو ہم آپ کو عرض کر رہے ہیں انشاءاللہ یہ معیاری بھی ہیں اور گھر میں بنانا آسان بھی ہیں, اور پھر اس کے فوائد بھی بہت سارے بے شمار ہیں صحت کے حوالے سے. سب سے پہلے میرے آقا شیخ طریقت امیر اہل سنت دامت برکاتہم العالیہ نے روزے میں پیاس کی شدت سے حفاظت کے لیے ایک گھریلو علاج آپ نے عطا فرمایا ہے, تو ہم اس کو جو ہے سب سے پہلے ذکر کرتے ہیں. اس کے لیے کہ ساحری آپ فرماتے ہیں روزے میں پیاس کی شدت سے حفاظت کا گھریلو علاج, ساحری کھا کر ایک کھجور چبائیے اور ساتھ ہی پانی کا ایک گھونٹ منہ میں بھر لیجئے, دونوں اچھی طرح ہلا جلا کر مکس کر کے نگل لیجئے, یعنی ایک گھونٹ پانی کا اور ایک کھجور اس کو منہ میں اچھی طرح مکس کیجئے اور پھر اس کو نگل لیجئے. اسی طریقے پر ایک ایک کر کے تین کھجوریں کھائیے, انشاءاللہ عزوجل روزے میں سارا دن پیاس کی شدت سے حفاظت ہوگی. تو جنہیں بالخصوص پیاس کے حوالے سے جیسے یہ اس کی شدت جو ہے وہ تنگ کرتی ہے, وہ چاہیں تو یہ شیخ طریقت امیر السنت کا عطا فرمایا ہوا یہ گھریلو علاج اگر کر لیں گے تو انشاءاللہ عزوجل جہاں جہاں گرمی ہے تو انشاءاللہ عزوجل روزے رکھنے میں آسانی رہے گی. تو آئیے ہم سب سے پہلے فالسے کے حوالے سے سنتے ہیں شربت فالسہ, اس کو بنانے کا طریقہ. اس کے جو اجزاء ہیں وہ یہ ہیں, نمبر ایک فالسہ 100 گرام ہم نے لینا ہے, اور چینی جو ہے 1 چمچ, پانی 2 گلاس, نمک جو ہے حسب ذائقہ. اس میں یہ خیال رہے کہ بلڈ پریشر اور شوگر والے نمک چینی اپنے طبیب کے مشورے کے مطابق جو ہے استعمال کریں. اس کا طریقہ اس جو بنانے کا ہے وہ یہ ہے کہ فالسے کو پانی میں ڈال کر اچھی طرح گرائنڈ کر لیجئے اور چھان لیں, پھر اس میں نمک چینی شامل کر لیجئے, شربت تیار ہے. اس کے جو فوائد ہوں گے بالخصوص ہم نے اس پر نظر رکھنی ہے, دھوپ کی وجہ سے جسم میں پانی کی کمی کو یہ بیلنس کرتا ہے, نیز پیاس کی شدت بھی کم کرتا ہے, اس کے علاوہ بلڈ پریشر اور کولیسٹرول میں بھی فائدہ ہوگا انشاءاللہ عزوجل. اسی طرح سے فالسے کے مزید بھی فوائد ہیں کہ گرمی میں جو بخار ہو جاتا ہے اس میں بھی اس سے فائدہ ہوتا ہے, گھبراہٹ, متلی, قے وغیرہ میں یہ فائدہ کرتا ہے. اسی طرح لو سے بھی بچاتا ہے اور جسم میں جو ہے ٹھنڈک پیدا کرتا ہے. تو یہ شربت جو ہے فالسے کا بازاری شربتوں سے بچ کر, جو غیر معیاری شربت ہوتے ہیں ان سے بچ کر اس کو استعمال کریں تو انشاءاللہ عزوجل شربت کا شربت بھی ہو جائے گا اور اس میں ذائقہ بھی الحمدللہ ہوتا ہے. اللہ تعالیٰ کی بہت پیاری نعمت ہے. امیر اہل سنت کا رسالہ گرمی سے حفاظت کے مدنی پھول میں آپ اس کے بارے میں مزید پڑھ سکتے ہیں. اسی طرح سے ایک اور شربت چیری کا شربت بنانے کا طریقہ بھی سماعت فرمائیے. چیری کا شربت اجزا جو ہے اس میں یہ ہے کہ چیری تقریباً 50 گرام چیری لے لیجئے اور چینی 1 چمچ, نمک حسب ذائقہ اور پانی 2 گلاس. پانی کے بجائے اگر کوئی دودھ میں بنانا چاہیں تو 1 گلاس دودھ بھی شامل فرما لیں. طریقہ, سب سے پہلے چیری کو کچھ پانی میں ڈال کر اچھی طرح گرائنڈ کر لیجئے, گرائنڈ کر کے چھان لیجئے, کیونکہ اس میں جو ہے اس کا جو بیج ہوتا ہے ظاہر بات ہے اس کو جو ہے ہر کوئی اس کو نہیں پی سکتا, تو اس لیے اس کو گرائنڈ کرنے کے بعد اس کو چھان لیجئے. پھر اس میں چینی, نمک اور دودھ حل کر دیجئے, یعنی کہ جو اس کو پانی میں پینا چاہے تو وہ 2 گلاس پانی میں اس کو گرائنڈ کر کے اس کو چھان لیں, پھر نمک چینی وغیرہ ملا کر استعمال کر لیں. اور جو اس کا ملک شیک بنانا چاہتے ہیں تو وہ تھوڑے سے پانی میں پہلے اس کو گرائنڈ کر لیں, اس کے بعد جو ہے اس میں دودھ شامل کر لیں چھاننے کے بعد, اور پھر چینی وغیرہ جو عرض کیا ہے وہ اس میں شامل کر کے اس کو استعمال کریں. اس کے جو فوائد ہوں گے وہ بھی سماعت فرمائیے. اس میں یہ بھی خیال رہے کہ شوگر اور بی پی ہائی والے نمک چینی نہ ملائیں یا پھر اپنے طبیب کے مشورے کے مطابق عمل کریں. اس کے جو فوائد ہیں, قوت, انرجی, یعنی کہ روزے کی حالت میں جن لوگوں کو کمزوری ہو جاتی ہے, بہت زیادہ نڈھال ہو جاتے ہیں, تو ان کے لیے یہ بہترین ایک جو ہے شربت جو ہے بہترین انشاءاللہ ثابت ہوگا. قوت, انرجی اور پھر خون کی کمی, بھوک پیاس کی شدت میں مفید ہے انشاءاللہ عز و جل. اسی طرح سے جو چیری ہے اس کے جو فوائد ہیں, مزید بھی اس کے فوائد ہیں کہ یہ دانتوں کو مضبوط کرتی ہے, ناخن جو ہے اس کو بھی مضبوط کرتی ہے, اور بالوں کی جو چمک ہے جو لوگ اس کو استعمال کرتے ہیں بالوں کی چمک میں اضافہ کرتی ہے. اسی طرح جو بزرگ ہیں بڑی عمر کے جو حضرات ہیں اگر وہ چیری کا استعمال کریں تو بی پی ہائی, گٹھیا اور دمے وغیرہ کے جو امراض ہوتے ہیں انشاءاللہ عزوجل اس سے حفاظت رہے گی. مزید بھی ہے انشاءاللہ آگے سب.
ڈاکٹر صاحب عموماً یہ دیکھا جاتا ہے گرمیوں کے موسم کے اندر جیسے کوئی بھی کچھ لوگوں کو گرمی لگ جاتی ہے یا بھی کمزوری ہو جاتی ہے تو قریبی ڈاکٹر یا اکثریت فوراً ڈرپ کی توجہ دلاتے ہیں, یا مریضوں کی بھی خواہش ہوتی ہے کہ ڈرپ لگ جائے تو ہم ٹھیک ہو جائیں گے. کیا ڈرپ لگوانا صحیح ہے یا خود سے لگوانا صحیح ہے, یا ڈرپ بیسکلی ہوتی کیا چیز ہے؟
دیکھیں ڈرپس جو ہیں مارکیٹ میں مختلف قسم کی موجود ہوتی ہیں. ایک عام کنسیپٹ یہ ہوتا ہے کہ ڈرپ سے کوئی طاقت آ جاتی ہے جسم کے اندر. ڈرپ بیسیکلی جو میڈیکل پوائنٹ آف ویو سے دیکھا جائے تو یہ ان مریضوں کے لیے ہوتی ہے جن میں انتہا سے زیادہ پانی کی کمی ہو جائے, اور جن کو خدا نخواستہ کوئی ایسی مہلک بیماری ہو جیسے شوگر ہے.
صحیح,
شوگر کے مریضوں کو بھی ڈرپ لگتی ہے.
صحیح ہے,
ٹھیک ہے. اگر ڈائبیٹک کیٹوسیڈوسس میں پیشنٹ چلا گیا شوگر کا مریض, وہ کیسے ٹھیک ہوگا؟ وہ ان ڈرپوں کے ذریعے جو ایک فارمولا ہمارے میڈیکل میں موجود
آپشن ہے, ٹریٹمنٹ ہم ڈسکس کر رہے ہیں.
میں وہی عرض کر رہا ہوں
نارمل پیشنٹ,
میں وہی عرض کر رہا ہوں کہ آپ اگر شوگر کے مریضوں کی طرف جائیں تو ڈرپ وہاں پہ بھی استعمال ہو.
صحیح,
ٹھیک ہے. تو یہ ایک بیسیکلی علاج کا ذریعہ ہے, لیکن فی زمانہ اس سے علاج کم آمدن زیادہ کی جاتی ہے. ٹھیک ہے, تو اس میں بہترین طریقہ یہ ہوتا ہے سیلف اسسمنٹ کا. اگر آپ یہ محسوس کر رہے ہیں کہ آپ میں پانی کی کمی ہے, آپ کو کمزوری محسوس ہو رہی ہے, تو صرف یہ ایک آئیڈیا کر لیں کہ آپ کھا پی سکتے ہیں.
صحیح,
اگر آپ کھا پی سکتے ہیں تو پھر ڈرپ کی ضرورت نہیں ہے. آپ
یہ سمپل سا فارمولا, بہت اچھا فارمولا آپ نے دے دیا,
بہت سمپل سا فارمولا. جب آپ کھا پی سکتے ہیں تو پھر آپ کو ڈرپ کی ضرورت نہیں ہے. آپ سمپل, اگر ڈاکٹر آپ کو ایڈوائز بھی کرتا ہے تو شکریہ ادا کیجیے ان کا.
انشاءاللہ ڈاکٹر صاحب پینے کا ڈرپ کا آلٹرنیٹو بھی آپ سے لے لیں گے. کالز ہیں, کال سن لیتے ہیں, کال سنا دیجیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد جداد اتاری ضیاء کوٹ سے عرض کر رہا ہوں. ماشاء اللہ مدنی کلینک میں آج موضوع پانی ہے، بڑا اہم موضوع ہے، اس کی قدر کم کی جاتی ہے. اور واقعی ڈاکٹر صاحب کی بات بالکل صحیح ہے کہ لائٹ لیا جاتا ہے، حالانکہ پانی پینے کے حوالے سے ہو، استعمال کے حوالے سے ہو، اور اس کا مقصد کسی بھی جز میں استعمال کے حوالے سے ہو، بڑی اہم نعمت ہے. اور ہمیں اس کی قدر کی توفیق اللہ تبارک و تعالی عطا فرمائے، ہر نعمت کی قدر کی توفیق عطا فرمائے. ڈاکٹر صاحب ایک بات یہ عرض کرنی تھی کہ کھانا کھانے سے پہلے ہم پانی پیتے ہیں، یہ ضروری ہے یا مناسب ہے؟ پھر درمیان میں اور سب سے آخر میں بھی بہت سی عادات ہیں کہ سب سے آخر میں بہت پانی پیتے ہیں، ایک بات تو یہ عرض کرنی تھی. اور نارملی ہمیں کتنا پانی پینا چاہیے دوسری بات، اور تیسری بات یہ عرض کرنی تھی کہ پانی کس طرح سنت کے مطابق پینا کہلائے گا، اور اس پر بھی مدنی پھول ارشاد فرما دیجیے. اللہ تبارک و تعالی مدنی جانا کے تمام سلسلوں کی برکتیں رحمتیں عطا فرمائے. دعاؤں کی درخواست ہے. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
گرفتار محمد شاہ رخ اتاری ہند امانی کا بنا بدھی راجستھان سے عرض کر رہا ہوں. سلسلہ مدنی کلینک ماشاء اللہ ڈاکٹر صاحب اپنا فیض لٹا رہا ہے. میرا ڈاکٹر صاحب کی بارگاہ میں ایک چھوٹا سا سوال تھا کہ آدمی کو پانی کتنا یوز کرنا چاہیے، اور ابھی کسی کے منہ میں اگر چھالے ہو جائے تو وہ کیا کرے؟
انشاءاللہ سوچ کرتے ہیں
ڈاکٹر صاحب. یہ تو ایک کامن پرابلم ہے، کیا منہ میں چھالوں کا پانی سے تعلق؟
دیکھیں منہ میں جو چھالے ہوتے ہیں اس کا پانی سے تعلق ڈائریکٹلی تو نہیں بنتا ہے، ہاضمہ آپ کا ڈسٹرب ہوگا تو اس سے آپ کا انڈائریکٹلی آپ کہہ سکتے ہیں کہ پانی کا تعلق. کیونکہ اگر پانی کی کمی کی وجہ سے کوئی ہاضمہ میں پرابلم ہو رہی ہے یا کوئی پانی اس قسم کا آپ استعمال کر،
کرونک کانسٹیپیشن جن کو ہوئی ہوتا ہے ان میں یہ پھر آ سکتا ہے.
بالکل آ سکتا ہے. لیکن ہاضمہ خراب ہوا، ہاضمے سے قبض آپ کو ہوئی، قبض کی کیفیت کے اندر اس میں بہت زیادہ پرابلم ہوتی ہے. گیسٹرائٹس کی جن کو تکلیف ہوتی ہے، جن کو سینے میں تیزابیت وغیرہ کی شکایت ہوتی ہے، ان کو یہ زیادہ ہوتی ہے. اب بعض لوگوں میں یہ دونوں چیزیں نہیں ہوتی ہیں، اس کے باوجود بھی ان کو وہ ہو رہا ہے،
وہ تو پھر ٹریٹمنٹ دیکھنا پڑے گا.
اب جب ان کو وہ ہو رہی ہوتی ہے تو پھر وہ وجوہات دیکھنی پڑ رہی ہوتی ہیں کہ کوئی اور تکلیف تو نہیں ہے خدا نخواستہ کوئی. لیکن جو مین اکثریت جو ہے وہ انہی دو چیزوں کی وجہ سے ہی پرابلم میں آتی ہے، ان کا ہاضمہ ٹھیک نہیں ہوتا ہے، چھالے وغیرہ ہوتے ہیں.
سب دونوں کالر کا ایک ہی سوال ہے، پانی کتنا پینا ہے؟
پہلے والے کالر کا سوال جو تھا ان کا کھانے سے پہلے پانی کے حوالے سے، کھانے کے درمیان اور کھانے کے بعد پانی کے حوالے سے بات کی ہے. تو کھانے سے پہلے پانی کے پینے کے حوالے سے اور کھانے کے درمیان پانی کے پینے کے حوالے سے، وہ ہماری صحت کے لیے بہت زیادہ فائدہ مند اور مفید ہے.
صحیح،
بہت زیادہ. جب آپ کھانے سے پہلے آپ پانی پی لیتے ہیں تو سب سے پہلی بات تو یہ ہے کہ آپ اپنے معدے کو کا کچھ حصہ پانی سے بھر لیتے ہیں.
اس میں ڈاکٹر صاحب یہ بھی ہوتا ہے کہ عموماً جس وقت آپ کو کھانے کی کیفیت، بھوک کی کیفیت لگتی ہے نا، تو معدہ کم و بیش خالی ہونے لگ جاتا ہے. ایک جب پانی جاتا ہے تو نارمل لیول آف ایسیڈیٹی ہوتی ہے پیٹ کے اندر، تیزابیت ہوتی ہے. جب خالی پیٹ پانی جاتا ہے تو وہ تیزابیت جو آلریڈی پیٹ میں ہوتی ہے وہ کم ہوتی ہے، پیٹ کی دیواروں کے اندر جو بھی گند وغیرہ رہ جاتا ہے اس کا ہاضمے کا، تو وہ بھی واش آؤٹ ہو جاتا ہے.
جی بالکل. تو جب وہ ایک اسپیس لے لیتا ہے معدے کے اندر، تو آپ جب آپ کھانا کھا رہے ہوتے ہیں تو کھانا کھانے کے بعد آپ مثال کے طور پہ اگر آپ کو بہت زیادہ بھوک لگ رہی ہے کہ یار آج تو میں نے بس دو پلیٹیں کھا لینی ہے چاول کی، یا تین پلیٹیں کھا لینی ہے اور چار روٹیاں کھا لینی ہے، تو وہ آپ کو صحت کے لیے نقصان دہ ہے.
اگر یہ جو کھانے کے بیچ میں جو پانی ہے نا، اگر کھانے کے بیچ میں پانی کا استعمال کرے نا، تو اس میں وہ پیشنٹ جن کو السر کی شکایت ہے، کیونکہ جب ہم کھانا کھا رہے ہوتے ہیں تو کھانے کے دوران پیٹ کے اندر اپنا ایسڈ پروڈکشن سسٹم ہوتا ہے، یعنی تیزابیت پیدا کر رہا ہوتا ہے، اپنے پیٹ کی دیواروں میں سے ایسڈ نکل رہا ہوتا ہے. یہ ایسڈ اس لیے ضروری ہوتا ہے کہ کھانا گل جائے اور اس لیول پہ آ جائے کہ ٹکڑوں میں کٹ کے اور ہاضمے کی طرف چلے جائے. اگر ہم پانی بیچ میں نہیں پیئیں گے تو لیول آف ایسیڈیٹی جو کہ اتنا ریچ کر جائے گا، ہائی ہو جائے گا، وہ پیٹ کی دیواروں کو ڈسٹرب کر دیتی ہے، یعنی بریچ بن جاتا ہے، یعنی زخم بن جاتا ہے. वो पेशेंट जिनको अल्सर की शिकायत है या बदहजमी की शिकायत है, उनके लिए बीच में पानी पीना बहुत फायदेमंद है।
बिल्कुल, इसमें और आखिर में जो पानी पीते हैं उसके लिए क्या पद्धति पूरेंगे?
आखिर में डॉक्टर साहब जो पानी पीते हैं ना, इनका जो निजाम है हाजमा वो ही डिस्टर्ब हो चुका होता है। बीच में तो आपने पी लिया, क्योंकि एसिडिटी जब पानी के साथ मिलती तो न्यूट्रलाइज हो जाता है। फिर उसके बाद मजीद जो आप खाना खा रहे होते हैं, वो जो कि 5 से 10 मिनट एसिड प्रोडक्शन आपकी हो रही होती है, तो इतना एसिडिटिक होता है, इसको काइम कहलाता है। बेसिकली जो फर्स्ट पार्ट ऑफ द इंटेस्टाइन के अंदर जाता है, वहीं मेजर रीअब्सॉर्प्शन हो रही होती है। इसके बाद अगर खाने के ऊपर आप मजीद पानी पियेंगे तो वो आपकी तेजाबियत वाले फैक्टर्स को, कुव्वत हाजमा को, सबको डिस्टर्ब कर देगा।
आपने बहुत अच्छे तरीके से जो है इसको क्लेरिफाई किया, उम्मीद है मंदी चैनल के नाज़रीन को पास आसानी समझ में आ गई होगी। इसमें एक और सवाल पूछा था हमारे इस्लामी भाई ने, तो उसका जवाब मैं खलील भाई से लेना चाहूँगा। खलील भाई, इन्होंने जो है पानी पीने के आदाब और उसका तरीका पूछा था।
पानी पीने के आदाब में से यह भी है कि बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ कर जो है पिया जाए। इसी तरह से यह भी आदाब में से है कि इसे 3 सांस में पिया जाए, और फिर इसी तरह से उसको बैठ कर पिया जाए, खड़े होकर ना पिए। इसी तरह से यह भी इसके आदाब में से है कि जब पानी पिए तो उसमें देख लें कि कोई कचरा वगैरह तो नहीं। इसी तरह से पानी पीने के बाद ये अल्लाह ताला की नेमत है, हम्द करनी चाहिए। ये भी इसके आदाब में से है कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन, या कम से कम अल्हम्दुलिल्लाह कह लीजिए। तो इस तरह जब इंशाल्लाह अज़्ज़ वजल हम जिक्रुल्लाह करते हुए और फिर ये आदाब के साथ जब पानी पियेंगे तो इंशाल्लाह अज़्ज़ वजल फ़ायदा होगा। और बाज़ों के जहन में ये होता है कि दरमियान में पानी पीना कोई नुकसानदेह नहीं है, मगर उनके दरमियान जो है एंड से मुत्तसिल ही होता है, तो उसके बारे में क्या फरमाएंगे?
देखें,
पहले वो पिया और फौरी जो है एक दो लुकमे के बाद एक दो लुकमा लेकर खाना क्लोज कर दिया, तो ये भी तकरीबन यही कहा जाएगा कि वो फिर एंड पर ही पहुंच जाए।
तरकीब ऐसे कर ले, 2 रोटी अगर खाते हैं तो 1 रोटी खाने के बाद पानी पी लें,
दरमियान का तायुन खुद से कर लेना कि दरमियान किस वक्त वो उनकी गिजा कितनी है, उनकी स्पीड क्या है या गिजा कितनी है, उसका तायुन खुद कर ले, बजाय इसके वो 1.25 रोटी के बाद बोलेंगे जी अब मेरा दरमियान आया और 2 रोटी इनकी खुराक है टोटल। तो दरमियान का तायुन खुद कर लेंगे, दरमियान किस वक्त आता है आपका, तो वो ज्यादा उनका फायदा रहेगा।
इस तरह से वो मुंह के छालों के हवाले से
सही
कहा गया था। मुंह के छालों के लिए एक तो ये मेरे आका शेख तरीकत अमीर अहले सुन्नत दामत बरकातहू मुआलिया ने अपनी किताब घरेलू इलाज में तहरीर फरमाया है कि ताज़ा मिसवाक लेकर जो है मिसवाक कीजिए, और जो उसका लुआब होता है मिसवाक से जो बनता है, तो उसे कुछ देर जो है मुंह में घुमाते रहें। और फिर ये भी है कि अंडे की जो सफ़ेदी होती है इसमें रुई को भिगोकर जो है वो छालों वगैरह पर लगाया जाए, ये भी फ़ायदा करती है। मुट्ठी भर जो है बरगे हिना यानी मेहंदी के जो पत्ते होते हैं इसको पानी में उबाल लीजिए, फिर उसे कुल्लियाँ कीजिए, इससे भी इंशाल्लाह अज़्ज़ वजल ये मुंह के छाले जो है ठीक हो जाएंगे इंशाल्लाह अज़्ज़ वजल।
सब ये एक सवाल था कि रोज़ाना कितनी मिकदार में पानी पी लेना चाहिए नॉर्मल लोगों को?
इसमें जो एक नॉर्मल है वो कम से कम ये है कि 8 गिलास कम से कम।
सही,
लेकिन आपके नेचर ऑफ वर्क, आपके काम करने का जो तरीका है, ये जिस एनवायरनमेंट में जिस माहौल में आप काम करते हैं वो बड़ा मैटर करता है इसके अंदर, कि आप कोई ऐसी जगह पे काम करते हैं कि जहाँ पे ह्यूमिडिटी यानी हब्स का आलम है या बहुत ज़्यादा आपको पसीने आते हैं तो आपकी पानी की रिक्वायरमेंट ज़्यादा हो जाएगी।
सही,
आप उस सूरत में जो है ना 12-15 गिलास पे भी जा सकते
हैं
ईजिली, मतलब आप जितना ज़्यादा पियेंगे बहुत आसान। उसका आसान सा सिंपल सा तरीका हमने बता दिया कि वो कलर आपका यूरिन का चेंज होता है, आपको आइडिया हो जाएगा कि आपकी पानी की कमी हो रही है। तो मिनिमम कम अज कम 8 गिलास तो आपका होना चाहिए, ये 15 गिलास तक जा सकते हैं
इंशाल्लाह। डॉक्टर साहब एक कॉल है, कॉल ले लेते हैं, इंशाल्लाह ड्रिप का भी डिस्कशन जारी रखेंगे। कॉल सुना दीजिए।
वालेकुम
अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा नाम सैयद अली खराज है और मैं लाहौर से बात कर रहा हूँ। डॉक्टर साहब से ये पूछते हैं कि मुझे पानी की तो कमी हो जाती है, दूसरा मुझे ना पानी कम हो तो इनकी धड़कन बढ़ जाती है, तो रमजान के सवाल से मुझे एहतियात करें किस तरह।
सही, दूसरी कॉल सुना दीजिए।
السلام علیکم ورحمت اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
سگی عطار غلام یاسین عطاری عرض کر رہا ہوں. ماشاء اللہ مدنی کلینک سلسلہ بہت ہی پیارا ہے. اللہ تعالیٰ اس کے چلانے والوں کو دین و دنیا کی خوب برکتیں عطا فرمائے. ڈاکٹر صاحب سے عرض یہ ہے کہ میرے والد صاحب کو پروسٹیٹ کی بیماری تقریباً 4 سال سے ہے, تو براہ کرم اس کے بارے میں کوئی طبی علاج یا یونانی علاج عنایت فرما دیں. اللہ تعالیٰ آپ کو جزا خیر عطا فرمائے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ایک اور کال دے دیجیے مجھے.
میں محمد اسامہ قادری بس کر رہا ہوں. میرا مدنی کلینک میں سوال یہ ہے کہ انسولین لینے والا روزہ رکھے تو بعض لوگ کہتے ہیں کہ بیماریاں ہو جاتی ہیں, کیا یہ درست ہے؟
انشاءاللہ سب اس کے اوپر بتاتے ہیں. ڈاکٹر صاحب پہلی کالر تھے. پانی کم پینے سے دل کی دھڑکن, دیکھیں ہم نے شروع میں تذکرہ کیا تھا کہ پانی کی کمی کی وجہ سے بہت سارے پرابلمس آ سکتے ہیں. اس کے اندر ایک دل, انہوں نے خود اس کا تذکرہ کر دیا کہ دل کی دھڑکن کم ہو جاتی ہے. امپورٹنٹ سوال جو ان کا حصہ تھا وہ یہ تھا کہ رمضان میں ہم لوگ کس طرح اس کو مینیج کریں. یہ بڑا امپورٹنٹ ہے میری نظر کے اندر کہ رمضان کے اندر جو بہت آسان طریقہ یہ ہے کہ آپ افطار سے لے کے سحری کے درمیان جو پیریڈ ہوتا ہے اس میں کم از کم اپنے باڈی کی ریکوائرمنٹ جو پانی کی ہے اس کو آپ پورا کر لیں. وہ کم از کم آپ تقریباً یہ ہے کہ 10-12 گلاس پہ آپ لے کے جائیں. بہت آسان سے طریقہ ہے, جب آپ افطار کرتے ہیں 2-3 گلاس تو اسی وقت ہو جاتے ہیں افطار, اور اس کے بعد جب آپ تراوی وراوی سے فارغ ہوتے ہیں تو میں سمجھتا ہوں کہ افطار سے تراوی کے درمیان ہی میرا ایک اندازہ ہے کہ 8-9 گلاس کو.
اس میں کوئی ڈائٹ کی بھی مینیپولیشن ضروری ہے کہ ضروری ہیوی ڈائٹ رکھیں؟
نہیں نہیں, بالکل نارمل ڈائٹ آپ لیں, اس میں کوئی ہیوی ڈائٹ کی ضرورت نہیں ہے. صرف یہ اپنے نفس کو خوش کرنے والی بات ہے کہ آپ نے بہت ساری چیزیں رکھنی ہیں, لیکن اگر آپ نارمل ڈائٹ بھی لے لیں گے تب بھی آپ کو مطلب کوئی ایسا خاص کوئی نقاہت نہیں محسوس ہوگی, بہت کمزور نہیں ہو جائیں گے آپ اگر نارمل ڈائٹ لیں گے. اور ضروری نہیں ہے کہ آپ نے کوئی مرغن غذائی کھا کے بہت ہیوی, بلکہ وہ نقصان دیں گے آپ کو, فائدہ نہیں دیں گے وہ نقصان دیں گے. تو نارمل ڈائٹ لیں, نارمل غذا کا استعمال کریں, سادہ پانی کا استعمال کریں. رمضان کے اندر یہ بہت ہی آسان طریقہ ہے اپنے آپ کو ڈی ہائیڈریشن سے بچانے کا کہ آپ کے پاس جو ٹائم پیریڈ بچا ہوا ہے اس کے اندر اپنی جسم کی جو ضرورت ہے اس کو پورا کر لیں وہ پانی کی صورت کر لیں.
دوسرا کال ہے ڈاکٹر صاحب,
وہ پروسٹیٹ کی بیماری کے حوالے سے تھا. تو پروسٹیٹ کی بیماری جو ہے وہ بیماری ایسی ہے کہ اس کو ڈیپینڈ کرتا ہے کہ ان کی الٹرا ساؤنڈ میں کیا پریزنٹیشن ہوئی ہے, کیا فائنڈنگز ہیں.
ڈاکٹر صاحب 40 سال کے بعد کم و بیش ہر ایک کو یہ پرابلم
ہو جاتا ہے, غدود کے مسئلے مسائل ہوتے ہیں. تو اس میں یہ ہے کہ جو بھی ان کے متعلقہ سرجن ہیں, جنرل سرجن ہیں, ان سے رابطہ, یا یورولوجسٹ جو ہوتے ہیں,
اس کی تو مطلب تو ایزیلی میڈیسن اویلیبل ہے وہ لیں گے تو اس کا ڈیپینڈ کرتا ہے
سائز پہ, ڈیپینڈ کرتا ہے کہ الٹرا سونک رپورٹ جو ہے اس پہ ڈیپینڈ کرتا ہے کہ وہ کیا پوزیشن میں ہے. اس کے بعد جا کے جو ہے اپنے سرجن سے رجوع کر کے اس کو پراپر طریقے سے ٹریٹمنٹ کیا جاتا ہے. کیوریبل چیز ہے, ٹھیک ہونے والی چیز ہے, پریشان ہونے کی بات نہیں ہے. اور آپ ڈاکٹر سے رجوع کریں گے, پراپر اس کے ساتھ فالو اپ میں رہیں گے تو انشاءاللہ اس مسئلے کا حل نکل آئے گا. اچھا تیسرا سوال جو تھا
انسولین اور
روزے کے اندر, کوئی اس میں نقصان نہیں ہوتا ہے. کوئی ہم نے پچھلے سلسلے کے اندر بھی اس میں بڑا ڈیپلی بلکہ آپ نے بتایا تھا کہ انسولین لینے سے کوئی ایسا خاص فرق نہیں ہوتا. فرق صرف اپنی ڈوز کو, اپنی خوراک کو مینیج کرنے کا ہے. اپنے جو بھی ڈاکٹر صاحب ہیں, آپ کے ڈائبٹالوجسٹ ہوں گے, ان سے آپ مشورہ کر کے اس ڈوز کو مینیج کیا جا سکتا ہے خوراک کو. لانگ ایکٹنگ انسولین بھی آتی ہیں جو لمبے عرصے تک کام کر رہی ہوتی ہیں, کچھ 12 گھنٹے کے لیے ہوتی ہیں, کچھ 24 گھنٹے کے لیے ہوتی ہیں, کچھ 8 گھنٹے کے لیے ہوتی ہیں. تو آپ جو ہیں اپنے ڈاکٹر کے مشورے سے کوئی ایسی انسولین کا انتخاب کر سکتے ہیں جو آپ کا ڈاکٹر آپ کے لیے بہتر محسوس کرے گا کہ ہاں یہ ان کی باڈی کے, کیونکہ ہم نے دیکھا نہیں ہے آپ کو, آپ کے ڈاکٹر نے آپ کو دیکھا ہوا ہے. تو وہ آپ کو بہتر محسوس کر کے آپ کو بہتر گائیڈ کر دے گا کہ کون سی انسولین آپ کے لیے جو ہے وہ بہتر رہے گی. میرے خیال میں کوئی ایسا مذائقہ نہیں ہے جو انسولین کا روزہ رکھا جا سکتا ہے.
خلیل بھائی آپ کے پاس کچھ ہے؟
جی, جیسا کہ یہ شوگر کے جو مریض ہوتے ہیں اس کے حوالے سے بھی سوال تھا, تو ہمارے پاس بھی آج ایک گھریلو علاج ہے. یہ پہلے بھی اس کو عرض کیا گیا تھا اور اس کو دوبارہ ریپیٹ کر دیتے ہیں کہ شوگر اور کمزور صحت والے روزہ داروں کے لیے اہم گھریلو علاج, جنہیں شوگر ہوتی ہے یا ویسے صحت کمزور ہوتی ہے روزہ رکھنا ان کے لیے دشوار ہوتا ہے, تو ان کے لیے بہت ہی آسان یہ علاج ہے. یہ مربع ہے آملہ, आमले का मुरब्बा, आमले का ये फल है, ये इसका जो तरीका है, इस तरीका इस्तेमाल है वो ये है कि रोजाना एक आमले का पीस, यानी इसमें से ये जो फल है, एक फल इसका सहरी में खाने से कबल खा लीजिए। और जिन्हें शुगर है वो इसे धोकर इस्तेमाल कर लें कि इसमें जो चीनी वगैरह जैसे शुगर है तो वो ज़ाइल हो जाए। तो इसके जो फवाइद होंगे इंशाल्लाह अज़्ज़वजल, दौरान रोज़ा हो जाने वाली कमज़ोरी, नकाहत, चक्कर, घबराहट, गला खुश्क और हाई ब्लड प्रेशर में इंशाल्लाह अज़्ज़वजल बेहद मुफीद रहेगा। इसी तरह से ये जो आमला होता है वैसे भी जवानों को, बूढ़ों को, बच्चों को बहुत जो है फ़ायदेमंद होता है, ताकतवर बनाता है। इसी तरह से जो पेशाब के अमराज होते हैं उसमें भी ये फ़ायदा करता है। तो जो ऐसे मरीज हैं कि जो यानी कि कमज़ोरी के बायस रोज़ा रखना जिन्हें दुश्वार होता है, तो अगर इसको इस्तेमाल करें तो अल्लाह ने चाहा तो इंशाल्लाह अज़्ज़वजल उन्हें रोज़े में बहुत ही आसानी रहेगी। एक और घरेलू इलाज है कि पानी की कमी के हवाले से बात हो रही थी, मेरे आका शेख तरीकत अमीर अलसुन्नत दामत बरकातहू मौला आलिया अपने रिसाले गर्मी से हिफाजत के मदनी फूल के सफ़ा नंबर 9 पर तहरीर फरमाते हैं कमज़ोरी दूर करने का नुस्खा। फरमाते हैं कि 2 चम्मच चीनी बेहतर है कि ब्राउन शुगर, यानी जो देसी खांड होती है, ये 2 3 चम्मच, 2 चम्मच चीनी और 1 चम्मच सफ़ेद नमक, 2 चम्मच चीनी और 1 चम्मच सफ़ेद नमक 1/2 किलो पानी में डालकर उबाल लीजिए। ठंडा हो जाने के बाद इफ्तार में 1 गिलास पी लीजिए। जिस्म में हो जाने वाली पानी की कमी और कमज़ोरी इंशाअल्लाह अज़्ज़वजल दूर हो जाएगी। मरीजों की कमज़ोरी दूर करने के लिए भी ये पानी मुफीद है। शुगर और हाई ब्लड प्रेशर के मरीज डॉक्टर के मशवरे के मुताबिक जो है अमल करें। इसी तरह से एक और हमारे पास, जैसा कि पहले हमने चेरी का शरबत बनाने के हवाले से, फालसे का शरबत बनाने के हवाले से जो है अर्ज़ किया, तो इसी तरह से एक शरबत और बनाया जाता है जैसे आलू बुखारे का, और इसमें इमली भी शामिल कर दी जाती है। आलू बुखारा शरबत, आलू बुखारा और इमली, तो इसके भी बेशुमार फवाइद हैं। इफ्तार में अगर दीगर गैर मायारी जो शरबत होते हैं बाजारी, उसे छोड़कर इसको इस्तेमाल किया जाए तो इंशाल्लाह अज़्ज़वजल इसके बड़े फवाइद हासिल होंगे। इसका तरीक़ाकार समाअत फरमा लीजिए कि तकरीबन 25 ग्राम जो है आलू बुखारा, यानी खुश्क जो आलू बुखारा होता है, इसे देख भी लीजिए कि 25 ग्राम हमने ये आलू बुखारा लेना है। इसी तरह से जो दूसरी चीज इसके अंदर शामिल है वो है इमली, इसकी जो मिकदार है ये भी 25 ग्राम होगी। और फिर इसके साथ चीनी 1 चम्मच, नमक हसबे जायका और पानी 2 गिलास, तो ये तकरीबन 4-5 चीज़ें बनती हैं। तो आलू बुखारा 25 ग्राम, इमली 25 ग्राम, चीनी 1 चम्मच, नमक हसबे जायका और पानी 2 गिलास। इसका जो तरीका है वो ये है, सबसे पहले आलू बुखारा और जो इमली है पानी में कुछ देर इसे भिगो कर रखें, फिर आलू बुखारे और इमली की गुठलियाँ निकाल कर इसी पानी में इसको ग्राइंड कर लीजिए। सबसे पहले आलू बुखारा और इमली को पानी में कुछ देर भिगो कर रखें, फिर आलू बुखारे और इमली की गुठलियाँ निकाल कर इसी पानी में से ग्राइंड कर लीजिए और चीनी और नमक शामिल कर लें, शरबत तैयार है। इसके जो फवाइद होंगे वो ये हैं, गर्मी की शिद्दत, जिन्हें बहुत ज़्यादा गर्मी महसूस होती है उसमें फ़ायदा होगा। मैदे आंतों की गर्मी, उसमें यह ठंडक पैदा करेगी। जिगर की गर्मी, तेजाबियत, हाथ पांव की जलन में मुफीद तरीन इंशाअल्लाह अज़्ज़वजल। नोट, शुगर और बीपी हाई वाले नमक चीनी इस्तेमाल ना करें। तो इसके अलावा इसके मजीद भी फवाइद होते हैं कि ये दिल की धड़कन जो है आगे पीछे हो जाती है, इख्तिलाज कल्ब भी कहते हैं, तो वो भी इसमें इस जो शरबत से इंशाअल्लाह फ़ायदा होगा। आलू बुखारे से चेहरा, भूख भी लगेगी और इंशाअल्लाह अज़्ज़वजल चेहरा जो है सुर्ख हो जाएगा। इसी तरह से जो दौरान खून होता है तो वो भी इंशाअल्लाह अज़्ज़वजल इससे दुरुस्त होगा। इसी तरह से बाद लोगों की जो रंगत होती है वो पीली हो जाती है, जैसे यरकान की तरह जर्द पीली, तो वो भी इंशाअल्लाह अज़्ज़वजल आलू बुखारे वगैरह से इंशाअल्लाह फ़ायदा होगा। इसी तरह से बाद लोग होते हैं تو جس ان کا کام میں دل نہیں لگتا تو ان کو بھی انشاءاللہ عزوجل جب یہ استعمال کریں گے تو انشاءاللہ عزوجل طبیعت میں بہتری آئے گی تو کام میں کاج میں دل بھی لگے گا. اسی طرح سے املی بھی اس میں شامل ہے. اس کے مزید فوائد بھی یہ ہیں کہ یہ بھی دل کی دھڑکن کو درست کرتی ہے اور طبیعت میں فرق پیدا کرتی ہے اور شدت پیاس دور کرتی ہے. اسی طرح متلی وغیرہ کو بھی دور کرتی ہے. تو یہ بہت ہی بہت زیادہ فوائد پر مشتمل آسان ترین جو ہے گھر میں بنانے کا یہ شربت ہے. اس کو ضرور استعمال فرمائیں. اللہ عزوجل ہم سب کو فوائد سے مالا مال فرمائے. اس دیگر چیزوں سے بچ کر اس کو استعمال کریں. اللہ تعالی ہمیں عمل کی توفیق نصیب فرمائے.
ڈاکٹر صاحب یہ ابھی آپ سے ڈسکس کر رہے تھے, آپ نے ڈرپ کے حوالے سے بیان فرمایا تھا کہ اپنی مرضی سے ڈرپ کا استعمال خود نہ کیا جائے, اور جیسے آپ نے بتایا تھا کہ کون کون سی علامتیں ایسی ہوں جب پائی جائیں تو پھر ڈرپ کی انڈیکیشن بنے.
دیکھیں اگر آپ سے کھایا پیا نہیں جا رہا ہے بالکل بھی, پانی بھی نہیں پیا جا رہا ہے, آپ لے نہیں پا رہے ہیں, تب یہ ضرورت بن سکتی ہے آپ کی ڈرپ کی. آپ کا جسم سے موشن ہو رہے ہیں, اس سے پانی کی اخراج بہت زیادہ ہو رہا ہے, لوز موشن ہو رہے ہیں, یا وومیٹنگ الٹیاں وغیرہ ہو رہی ہیں, یعنی کہ جسم کا پانی آپ کا ضائع ہو رہا ہے کسی بھی صورت کے اندر, تو ایسی صورت میں آپ لگا سکتے ہیں. ڈی ہائیڈریشن ہو رہی ہے بہت زیادہ, آپ جیسے میں نے پانی کی کمی آپ کو بتایا, چیک کرنے کا طریقہ ہے اگر آپ اس سے محسوس کرتے ہیں تو اس میں آپ یہ لگوا سکتے ہیں. لیکن خود سے جا کے کبھی ڈیمانڈ نہ کریں جا کے کہ ڈاکٹر صاحب مجھے ڈرپ لگا دیں اور مجھے یہ کر دیں, تو اس میں یہ ہے کہ پھر سامنے والے کو ایڈوانٹیج ملتا ہے, فائدہ ملتا ہے, مریض کو فائدہ اس میں تھوڑا کم ملتا ہے. اگر آپ اس کو جا کے صرف اپنی علامات اپنی کیفیت بتائیں گے, وہ خود ڈیسائیڈ کرے گا. اگر وہ آپ کو ڈرپ لگانے کے لیے کہتا ہے تو پھر آپ اپنی کیفیت کو جانچیں, اس کو پرکھیں کہ آپ جو پانی آپ کا ضائع ہو رہا ہے کہ آپ وہ لے سکتے ہیں پی سکتے ہیں. اگر آپ وہ پی سکتے ہیں تو وہ جو نمکول کی صورت میں مارکیٹ میں اویلیبل ہے اس کو آپ ایزیلی پرچیز کر سکتے ہیں, سستی سی چیز ہے اور آرام سے اس کو آپ پی سکتے ہیں. اگر آپ پرچیز نہیں کرنا چاہتے, خریدنا نہیں چاہتے, تو گھر میں بنایا جا سکتا ہے, اس کو گھر میں بنا کے آپ اس کو استعمال کر سکتے ہیں, بشرطے آپ اس کو پی سکتے ہوں. کیونکہ اگر آپ کو الٹی کی کیفیت ہے, الٹیاں ہو رہی ہیں, تب آپ کے لیے پینا ذرا مشکل ہو جائے گا اس کو. تو اس میں نمکول بنایا جا سکتا ہے, بہت آسان سا طریقہ ہے. چینی کی مقدار لے کے اس کی جو جتنی آپ چینی لیتے ہیں اس کا جو ہے تقریباً فرض کریں آپ نے 4 چمچ چینی لی ہے تو 1 چمچ آپ اس کے اندر نمک ملا لیجئے. لیکن بلڈ پریشر اور شوگر کے مریض جو ہیں اپنے مالش سے مشورہ کرنے کے بعد اس کو استعمال کریں, ہر مریض یہ استعمال نہ کرے تو زیادہ بہتر ہے. یہ بہت آسان سا طریقہ ہے جس سے آپ بچ سکتے ہیں.
یہ جو پٹھوں کی کمزوری, گرمی لگ جاتی ہے, اس میں بلڈ پریشر لو ہوتا ہے, سب جملہ اس میں سے ڈاکٹر صاحب کام کرے گا,
انشاءاللہ سجل کام کرے گا. پانی کی کمی کی وجہ سے ہمارا غالباً وقت بھی کم ہو رہا ہے, تو پانی کی کمی کی وجہ سے کچھ 5-6 ایسی مین چیزیں ہوتی ہیں جن کو آپ نظر انداز نہیں کر سکتے, جس سے ہم کو بہت نقصان ہو سکتا ہے, وہ ہم چلتے چلتے ڈسکس کر لیتے ہیں. ایک تو جس پانی کی جب کمی ہو جاتی ہے تو آپ کا جو جسم کا ٹیمپریچر کنٹرول کرنے کا سسٹم ہوتا ہے نا, وہ خراب ہو جاتا ہے.
صحیح,
کیونکہ آپ کو پسینہ نہیں آ رہا ہوتا. ٹھیک ہے نا, جب پانی آپ کم پی رہے ہوتے ہیں آپ کو پسینہ نہیں آتا. جب پسینہ بیسیکلی آپ کا جسم کا ٹیمپریچر کنٹرول کرتا ہے, جب آپ کا ٹیمپریچر کنٹرول میں رہے گا تو ہر چیز نارمل میں ہو جائے گی. تو ایک تو جسم کا ٹیمپریچر کنٹرول کرنے کا ہوتا ہے, پھر پسینہ خارج ہونے کا جو ہے وہ رک جاتا ہے, اس کی وجہ سے پرابلم ہوتی ہے. پھر دل کا فنکشن جو ہے نا وہ آٹومیٹکلی بڑھ جاتا ہے, کام وہ اسی طرح سے کر رہا ہوتا ہے لیکن اس کو محنت زیادہ کرنی ہوتی ہے, محنت زیادہ کرنی ہوتی ہے. کیونکہ وہ ایک فرض کریں گے ایک پتلی چیز آپ کی نالیوں میں سے گزر رہی ہے اور وہ پانی ثقافت اس کی بڑھ جاتی ہے, گاڑا ہو جاتا ہے, تو اس کو محنت اسی پریشر سے بھیجنا ہے اس کو, لیکن اس کو طاقت زیادہ لگانی پڑ رہی ہے اس کو بھیجنے کے لیے, اس کا فنکشن بڑھ جاتا ہے. اسی طرح جو ہے آپ کا دماغ کی جو صلاحیت ہے اس میں پرابلم آ جاتی ہے, کہ آپ کو جب پانی کی کمی ہوتی ہے تو سوچنے سمجھنے کی صلاحیت, بھولنے کی کیفیت, یہ ساری چیزیں علامت آ جاتی ہے. نمکیات کی کمی پیدا ہو جاتی ہے, اس کا ہم ڈسکس کر چکے ہیں. ایک اور امپورٹنٹ چیز یہ کہ جو سانس یا اسمیل آنا شروع ہو جاتی ہے, عموماً پانی کی کمی کی وجہ سے بہت سے لوگوں کو منہ سے اسمیل آتی ہے, وہ غور کر لیں اس چیز کے اوپر. دانتوں کی بیماری ایک اپنی جگہ پہ, اگر وہ فیکٹرس نہیں ہے तो ये देख लेंगे पानी की कमी है तो नहीं, उनको पानी तो कम नहीं पी देते, तो उसकी मिकदार बढ़ा के भी इसको बेहतर किया जा सकता है पेट के। और फिर जिनको जिल्द, यानी अगर पानी आप कम पियेंगे तो आपकी स्किन जो है ना वो स्किन ड्राई हो जाएगी, खुश्क हो जाएगी, तो उस पर मुख्तलिफ बीमारियां होने के चांसेस बहुत ज्यादा हो जाएंगे। तो ये पांच छह चीजें हैं जिनका आप मेनली जो हमारा इफेक्ट पड़ता है। तो ये आज बेसिकली हम लोगों ने पानी के ऊपर बात की थी कि पानी हमारे लिए किस हद तक जरूरी है और हमारी जिंदगी में कितनी इम्पोर्टेंस है इस पानी की। उम्मीद है जिन्होंने ये सिलसिला देखा होगा तो पानी की अहमियत को समझते हुए इसको बचाने की, संभालने की कोशिश करेंगे, जाया नहीं करेंगे, इसराफ नहीं करेंगे। इसराफ करना जायज़ नहीं है, मुनासिब नहीं है, गुनाहगार होंगे। एहतियात करें अपने लिए भी, फ्यूचर के लिए भी। पानी बहुत इम्पोर्टेंट है हमारी ज़िंदगी के लिए। इंशाल्लाह सुजल ज़िंदगी रही तो अगली दफ़ा मुलाकात होगी इसी सिलसिले में मदनी क्लिनिक में। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
रसूल पाक की दुखियारी उम्मत पर इनायत कर, मरीजों गम जदों आफत नसीबों